house, he kept Maulana Sadiq Hasan, and I'm sure he took care of him very nicely, hopefully. I mean, it's very hard, you know, to please Maulana Sadiq Hasan. And he did a very good job. And for his, all the requirements, it has a special requirement because of his special condition, as you know. So, Imami Education Center really appreciates and thanks Asif and his family. On Muhammad, wa ala Muhammad, salawat.
أعوذ بالله من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين سيدنا ومولانا أبي القاسم محمد وآله وأهل بيته الطيبين الطاهرين سيما للإمام المنتظر والحجة الثانية شرع الجل اللهم له الفرج ولعنة الله على أعدائهم أجمعين أما بعد فقد قال الله الحكيم في كتابه الكريم بسم الله الرحمن الرحيم ومن الناس من يقول ربنا آتنا في الدنيا حسنة وما لهم في الآخرة من خلاق ومنهم من يقول ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار برادر امیر مٹھانی نے بڑے اچھے اچھے جوک کہے اور دل تو میرا بھی چاہ رہا تھا لیکن چونکہ آج بہت ساری جو ریمیننگ باتیں ہیں ایام رمضان کی وہ بھی مجھے بتانا ہے میرا جو ایک پرومس تھا سوال و جواب کا وہ بھی آج کی رات آفٹر نماز عشاء ہم نے آج رات کے اعمال کیے جس کی وجہ سے اب بٹ لیٹ ہیں ہم لوگ لیکن میں کوشش کروں گا کہ اس میں سے کچھ باتیں سوال جواب تو ابھی آنا ہے لیکن تقریر کی کچھ باتیں اگر رہ جائیں تو کل نماز عید کے خطبے میں ان کا تذکرہ ہو جائے بہت میں بالکل جلدی جلدی ٹو دا پوائنٹ بات کر رہا ہوں اور بہت شارٹ جواب دوں گا لیکن کمپلیٹ سوال یہ ہے کہ میری بچی اسکول جاتی ہے اور وہاں پہ میوزک کلاسز ہوتی ہیں اور یہاں پہ ٹیچرز کو یہ سمجھانا بہت مشکل ہوتا ہے کہ ہم کیوں میوزک کلاس کو اوائڈ کر رہے ہیں اور خود میں بھی ایک ٹیچر ہوں اور وہاں نرسری رائمز ہمیں بچوں کو سکھانا ضروری کیا مسئلہ بہرحال یہ بات کئی بار ریپیٹ ہوئی اور اتنی مرتبہ ریپیٹ ہوئی کہ بعض بچوں نے اور یوتھ نے ذرا سا اس کو مس یوز کرنا شروع کر دیا اور وہ یہ ہے کہ اسلام میں جو اصل حرام چیز ہے وہ میوزک نہیں جو اصل حرام چیز ہے وہ سانگس ہے اور سنگنگ نو ڈاؤٹ میوزک بھی اس کا ایک پارٹ بن کے حرام ہو جاتا ہے لیکن سانگس جتنے ہیں وہ سب کے سب حرام ہیں ٹوٹلی ون ٹو آل اور اس میں پھر قرآن قصیدے مرثیے اور نوحے بھی آ جاتے ہیں کہ اگر اسی اسٹائل میں لیکن میوزک کی جو کیٹیگریز ہمارے مراجع کے پاس ہمیشہ سے ہیں حلال میوزک اینڈ حرام میوزک یقیناً بچے جب یہ لفظ سنتے ہیں کہ حلال میوزک تو وہ یہ سمجھ لیتے ہیں کہ ہر میوزک حلال ہے اس کو مس یوز کرتے ہیں اور اس کا جو سولوشن ہے کہ شریعت کو غلط استعمال بھی نہ کیا جائے اور بچے کو جو فیسلٹیز اسلام نے دی ہیں اس کو بھی وہ اویل کرے اس کا طریقہ ماہ رمضان کی 10 اسپیچز نہیں ہو سکتی کتنا آدمی پڑھے میں بھی آپ حضرات کا شکریہ کہ 90 منٹ آپ کا شکریہ ادا کرتا ہوں کہ آپ ویک ڈیز میں بھی آئے لیکن اس کے بعد بھی کتنی باتیں رہ گئیں ایک تو یہ کتاب جو ابھی آپ کے سامنے کوڈ آف پریکٹس ہے اس میں میوزک کا ایک الگ چیپٹر اور اس میں کافی باتیں آیت اللہ سیستانی نے ایکسپلین کی جو مور اور لیس ہمارے تمام مجتہدین کا فتویٰ لیکن اس کے علاوہ اس میں بھی کچھ باتیں ایسی ہیں جس کی مزید ایکسپلینیشن چاہیے ہوتی تو اس کے لیے ریگولر یہاں پہ کورس اور کلاسز ہونی چاہیے کچھ میں سن تو رہا تھا اعلان तो बहुत मुख्तसर मैं इसलिए कह रहा हूं कि बाज़ औक़ात बच्चे पूरी बात नहीं समझ पाते। तो हलाल म्यूजिक इस्लाम में एक चीज है, इसको इस तरह ना समझिएगा कि जैसे कुछ लोग जोक करते हैं कि मौलाना फिर शराब भी एक हराम शराब हो और एक हलाल शराब हो, ऐसा नहीं है। म्यूजिक में शुरू से ही हलाल म्यूजिक की टर्म हमारे यहां है, और नॉर्मली जो नशीद हैं, नेशनल एंथम है, फौजी नगमे होते हैं, लबनान की इस जिहाद में कितने नगमे बने, जो आप करबला की जियारत में जाते हैं तो करबला की हर सड़क के ऊपर वो सीडीज प्ले की जा रही, वो सब हलाल म्यूजिक। जैसा कि मैंने कहा कि नॉर्मली इसमें नर्सरी राइम्स भी इसमें आ जाते हैं। प्रॉब्लम सिर्फ ये होता है कि अगर फुल फ्लैश टाइप के म्यूजिकल इंस्ट्रूमेंट इसमें इस्तेमाल करना पड़े, और मैंने सुना है कि वायलिन, पियानो, गिटार इसका इस्तेमाल तो होता है, तो बहरहाल अगर आप टीचर हैं तो आप पर भी वाजिब है कि आप इन चीजों को अवॉइड करके पढ़ाइए, वरना वो पीरियड ना लीजिए या फिर अपना जॉब चेंज करें। और बच्चे को म्यूजिक क्लास के अंदर अगर इस इंस्ट्रूमेंट पे बिठाया जा रहा तो जितना भी डिफिकल्ट हो आपको ये बताना पड़ेगा कि ये हमारे यहां जायज नहीं। और अगर ये वाले इंस्ट्रूमेंट नहीं है, जैसे आजकल बहुत सारी चीजें कंप्यूटराइज म्यूजिकल इंस्ट्रूमेंट बन गए, लेकिन असल जवाब गालिबन ये है कि अगर कोई च्वाइस ना हो तो ये वाजिब हो जाता है कि आदमी ढूंढे कोई और स्कूल जहां पे या तो म्यूजिक ना हो, जो बहुत मुश्किल है, बहुत जरूरी आजकल ये समझते हैं प्राइमरी एजुकेशन के लिए, या ऐसा स्कूल हो कि जहां का एडमिनिस्ट्रेशन या मैनेजमेंट बात को समझने वाली हो और उसके मुताबिक अमल करने वाली। और मजीद इसकी डिटेल आप इस किताब में तो पढ़िएगा ही, लेकिन शहीद दस्तकैबे शिराजी की भी एक मास्टरपीस किताब है, अगर कि उनकी हर बुक मास्टरपीस, मेजर सिंस जो अंग्रेजी का ट्रांसलेशन है गुनाहाने कबीरा, उसमें चैप्टर 15, 16, 17 दो तीन चैप्टर एक दूसरे के बाद एक सीक्वेंस है, एक गाने के बारे में है, एक म्यूजिकल इंस्ट्रूमेंट के बारे में है, उसको मजीद पढ़ लीजिएगा ताकि जो बातें टाइम के कमी की वजह से मैं नहीं बता रहा वो आपको वहां मिल जाए विद दलील। क्योंकि भाई आपने सवाल की आप तो बात मान लेंगी, लेकिन हो सकता है कि आपका बच्चा भी आपसे आर्गू करे, कुरान में कहां लिखा है, हदीस में कहां आया है, तो वहां पर ये सारी ये किताब मैं इसलिए इसको बहुत इंपॉर्टेंस देता हूं कि जो आयतुल्लाह सिस्तानी के फतवे इस किताब में, लेकिन कहीं पर भी इसमें कुरान की कोई आयत या हदीस कोट नहीं होगी, फतवे में नॉर्मली कोट नहीं की जाती, अगर कि इसमें आगा ने कहीं कहीं पे कोटेशन दिए हैं, लेकिन शहीद दस्तकैबे शिराजी ने इन्हीं चीजों पर पूरे पूरे ऐसे लिखे जो इसमें हराम है, फतवा आ गया एक चीज हराम, वाय हराम इसकी डिटेल वहां पर आई, यानी कुरान की आयत और इमाम के फरमान, सारे गुनाहाने कबीरा का टॉपिक ही है कि 70 मेजर सिन, और हर गुनाह का वहां पे जो कुछ भी उन्होंने डिस्क्राइब किया है सिर्फ कुरान और हदीस को, क्योंकि मेरे पास इस टाइप के 10 सवाल कि मौलाना फला चीज हराम है तो क्यों हराम, तो इसका जवाब वो किताब ही होगी। हर सवाल के जवाब में अगर मैं दो दो चार चार हदीसें भी बताऊं तो माह मुबारक रमजान एक नहीं कई भी हो तो बात इनकम्प्लीट रहेगी। तो इसके बाद फॉलो अप रहे, यही हमारी आज की तकरीर है कि रमजान खत्म हो गया लेकिन तकवा, परहेजगारी या इस्लाम खत्म नहीं हुआ, अब इसके बाद भी आपको इसको फॉलो अप करना है तो किताब की शक्ल में मेजर से। अब ये दो सवाल ऐसे आए कि जो रिलीजियस से ज्यादा थोड़ा हमारा कल्चरल और सोशल इसके अंदर प्रॉब्लम्स इन्वॉल्व होते हैं, अच्छे सवाल है। मैंने बहुत तकरीरें कराची में भी की थी कि रिलीजन खाली चंद रिचुअल्स तक नहीं, हमारी जिंदगी का हर हर हिस्सा इसके अंदर शामिल है, तो ये सोशल और कल्चरल प्रॉब्लम भी सॉल्व होने चाहिए। बल्कि कुरान करीम की दो आयतें, रसूलुल्लाह शरीयत पहुंचाने में किसी से कभी डरे नहीं और अंडर प्रेशर नहीं आए, लेकिन दो मसले ऐसे हैं कि कुरान का स्टाइल कुछ ऐसा जैसे रसूल हेजिटेट कर रहे हैं, रसूल नहीं लेकिन कुरान का स्टाइल ऐसा। एक मौला की विलायत का ऐलान था जिसमें कहा कि लोगों से मत डरो, जो अल्लाह ने कहा है वो पैगाम पहुंचा दो, या यह रसूल बल्लिग मा उन्ज़िला इलैक मिन रब्बिक वाली आए, ये इतना बड़ा मसला बन रहा था वहां, और हेजिटेशन की एक बहुत बड़ी वजह पब्लिक नहीं थी, पैगंबर का इतना सेंसेटिव रिलेशन था इमाम अली से, देखिए अपने भाई की तारीफ करना बहुत मुश्किल हो जाता, अगर कोई सर्विस आपको दुनिया के किसी आदमी ने दिया 10 दफा थैंक यू कहेंगे, लेकिन अपनी बीवी को अप्रिशिएट करना बहुत मुश्किल हो जाता, स्पेशली अगर आप इंडिया और पाकिस्तान में रहते हो। यहां तो नहीं, यहां तो हर चीज स्टार्ट बीवी से होती है और एंड बीवी पे होती है, लेकिन यहां भी कुछ ऐसे पुराने लोग हों, वहां कितना मुश्किल। मां मजाक उड़ाए, दोस्त मजाक उड़ाए, घर वाले मजाक उड़ाए, जन मुरीद जोरू का गुलाम, मुझे इन अल्फाज की इंग्लिश नहीं आती है। तो खैर ये सारी चीजें बहुत मुश्किल हो जाएगा अपनी बीवी को अप्रिशिएट कर। रात चलते एक आदमी ने जरा सी आपको सर्विस दी, आपने 3 दफा थैंक यू कहा, उसने 24 घंटे में 18 घंटे आपको सर्विस दी, आपने समझा कि तो उसकी ड्यूटी। और ये वाकई कभी आदमी का दिल भी जाता है अप्रिशिएट करने का, नहीं कर पाता। अब खाली बीवी नहीं, जो आपको बहुत ही क्लोज हो। चुनाचे बरादर अमीर मिठानी भी जो अनाउंसमेंट कर रहे थे, उसमें कई जगह पे उनकी जबान जो है वो यकीन लड़खड़ाई होगी कि मैं खुद कैसे ये बात कहूं, लोग ये ना कहे कि फेवरिज्म हो रहा। अब मौला का इतना सेंसिटिव रिश्ता है रसूलुल्लाह, दामाद है, बेटी के शौहर है, चुनाचे बड़ा मसला हो रहा। और देखिए आज तक ये मसला यही कहा जा रहा कि शियत ने रसूलुल्लाह की एक गलत पिक्चर पेश किया है कि अपने दामाद का फेवर कर रहे। एक ये मसला था, ये देखिए छोटी सी एक तकरीर होगी, लेकिन यहां समझ में आता है कि रसूल क्यों हेजिटेट कर रहे। दूसरा मसला था कल्चरल प्रॉब्लम। अल्लाह का ऑर्डर आ गया है कि तुम्हें इस लड़की से शादी करना, और अब मसला यह है कि यह लड़की अरब कल्चर में रसूलुल्लाह की बेटी के बराबर मानी जाती है। स्टेटस वाइज तो कोई फातिमा के बराबर नहीं है, लेकिन रिश्ते के एतबार बिल्कुल जैसे मां और खाला का रिश्ता बराबर माना जाता, वहां समझ में आ गया। लेकिन चाची और मोमानी, अब ये इतना सेंसिटिव रिश्ता है कि अगर ये कहा जाए कि चचा का इंतकाल हो गया, अपनी चची से शादी कर लो, तो बड़ा मुश्किल होता है आदमी को इस बात को डाइजेस्ट करना, अमल करना तो छोड़े। पैगंबर को अल्लाह ने ऑर्डर दिया कि तुम्हें इस लड़की से शादी करना। पैगंबर के जो एडॉप्टेड सन थे, घरचे एडॉप्शन इस्लाम में इस तरह का नहीं है और रसूल ने भी इस तरह का एडॉप्शन नहीं किया, लेकिन वो जो थे ना उनकी बीवी। अब जैद को हर आदमी रसूल का बेटा कहता, रसूल ने उनको आजाद भी कर दिया, उनके पेरेंट्स आए थे कहा कि ले जाओ इसको। जैद ने पैगंबर के पैर पकड़ लिए कि नहीं जाना मुझे पेरेंट्स के साथ, मैं आप ही के घर में रहना चाहता हूं। वॉलंटियरी वो रसूल की खिदमत कर रहे हैं। उनकी बीवी, अब ये रसूल के बेटे के बराबर है तो उनकी बीवी रसूल की बहू हो गई। शौहर बीवी में प्रॉब्लम हुआ, डिस्प्यूट हुआ, सेपरेशन हो गया, डिवोर्स हो गया, और अरब के उस माहौल में डिवोर्स वाली औरत की शादी नहीं होती। अल्लाह ने कहा रसूल तुम आगे बढ़ो, पहला स्टेप तुम लो और इसी लड़की से शादी करो। अब पैगंबर के लिए बहुत बड़ा ये प्रॉब्लम हो रहा। क्रिश्चियन एंटी इस्लाम आज तक पैगंबर का मजाक उड़ाते हैं कि एक हमारा नबी जूसेस क्राइस्ट का सारी जिंदगी शादी नहीं। अब कोई नई थ्योरी आई है, उनकी कोई बीवी ढूंढ के निकाली गई है, लेकिन खुद उसके ऊपर क्रिश्चियन कितने नाराज, कहते हैं कि उन्होंने कभी शादी नहीं की तो वो बड़े क्वाइस। तुम्हारा रसूल तो शादियों पे शादियां करता रहा, कहां गई उसकी पॉइंटी। अब ये पैगंबर के लिए आज भी ये मसला, उस वक्त कहा कि नहीं तुम्हें एक मॉडल रोल मॉडल बनना है, रोल मॉडल खाली नमाज में और रोजे में नहीं होता, सोशल प्रॉब्लम को भी खत्म करना। जैसे अगर हम जहेज के खिलाफ तकरीर करें और एक गरीब आदमी जहेज न दे वो रोल मॉडल नहीं बनेगा, लोग कहेंगे इसके पास पैसा ही नहीं है इसलिए जहेज नहीं दिया। रोल मॉडल बनेगा वो मिलियनर आदमी जो अपनी बेटी को आधा पाकिस्तान खरीद के दे सकता, कह कुछ नहीं दूंगा क्योंकि जहेज एंटी इस्लाम। एक गरीब आदमी की यहां कोई डेथ हो जाए, हम कहें कि कोई जरूरत नहीं है पेट भरों को खाना खिलाने की, जाओ जाके इराक के गरीबों की मदद करो, कहेगा मेरी पूरी कम्युनिटी में मेरी नाक कट जाएगी। पंजाब में लोगों को जमीनें बेचना पड़ती है मरने वाले के नाम पर खाना खिलाने, लोग कहेंगे कि देखो इतना कंजूस है बाप के नाम पर खर्च नहीं करो। रोल मॉडल बनेगा माशरे को बढ़ा दो। तो पैगंबर से कहा तुम्हें रोल मॉडल बनना, पहले तुम स्टार्ट करो फिर ये सिलसिला शुरू हो। पैगंबर का मसला है कि आम औरत होती जिसे डिवोर्स होती तो इतना प्रॉब्लम नहीं, बहू जिसे पूरी सोसाइटी बहू कहती, तो कुरान ने खास ऑर्डर किया कि रसूल जब्वज ना का फला तक्षन ना, हम तुम्हारी शादी कर रहे हैं, तुम नहीं कर रहे हो, हमने तुम्हारी शादी की। ये कुरान की ओनली आयत है जहां फर्स्ट पर्सन का प्रोनाउन, सेकंड पर्सन का प्रोनाउन, थर्ड पर्सन का प्रोनाउन एक साथ आया। जव्वज ना कहा, हमने तुम्हारी शादी इस लड़की से की है तो लोगों से मत डरो। ये सोशल और कल्चरल प्रॉब्लम के लिए मैं बात कर रहा हूं। नमाज पढ़ना आसान क्योंकि नमाज आपका इंडिविजुअल मसाला, फिर भी मुश्किल है लेकिन आसान। मिक्स गैदरिंग को अवॉइड करना मुश्किल है क्योंकि इसमें पूरी फैमिली सारे फ्रेंड्स पूरा माहौल पूरा कल्चर इन्वॉल्व हो जाता। होमस देना आसान है लेकिन जहेज न देना मुश्किल। जेब से खर्चा हो रहा है, आदमी को खुश होना चाहिए कि इस्लाम मेरे पैसे बचा रहा, लेकिन नहीं, इतना प्रॉब्लम होगा कम्युनिटी में, हर आदमी टोंटिंग करेगा, हर आदमी एतराज करेगा। तो ये मसाले बहुत इंपॉर्टेंट, मैं ये कह रहा हूं कि मेरी तकारीर होती खाली सास बहू का मसला नहीं, मैंने उसे भी खारा दर में एक जमाने में बहुत टच किया इसके अलावा, लेकिन आज टाइम नहीं है। आपको इतने से इंट्रोडक्शन से पता चल गया कि सवाल का जवाब इतना इसी नहीं है, लेकिन मैं इसलिए पढ़ रहा हूं कि ये बता दूं कि ये सवाल मेरे पास आ गया और कभी इसका जवाब मैं दूंगा। सवाल ये है कि इस्लाम औरत की जल्दी शादी का हुक्म देता तो लेडीज को एजुकेशन लेना चाहिए कि नहीं? अगर जल्दी शादी करेंगे तो एजुकेशन मुश्किल हो जाएगी, और इसके बाद खाली रिलीजियस एजुकेशन लेना चाहिए कि जो दूसरे दुनियावी इल्म ये भी हासिल करना चाहिए, और एक एजुकेटेड भी वो अपनी एजुकेशन को वेस्ट करे घर में बैठकर या उसे जॉब भी करना चाहिए। ये सारे के सारे वीमेन राइट्स एंड इस्लाम से रिलेटेड बातें भी हैं और हमारे कुछ इसमें सोशल प्रॉब्लम भी। और इसके साथ साथ ये चौथा सवाल भी इसी से रिलेटेड है एक तरह से, कि यहां एक डिबेट या आर्गूमेंट चल रहा इधर अपनी इमामिया में, नहीं हो सकता पूरे वेस्ट में, कि शादी स्ट्रिक्टली अपनी कम्युनिटी में करना चाहिए जहां पे जरा सोशल और कल्चरल बैकग्राउंड सेम होता है हस्बैंड एंड वाइफ का, या डिफरेंट डिफरेंट कल्चरल बैकग्राउंड की इंटर कल्चरल या इंटरफेथ तो नहीं लेकिन इंटर कल्चरल शादियां भी होनी चाहिए, आप क्या कहते हैं? तो ये सारी चीजें बहुत इंपॉर्टेंट हैं, ये मसले हैं यहां पे। अगर कि ये वाला सवाल अब इसकी जरूरत नहीं रही, जब बहुत पहले 40 साल पहले कम्युनिटी बहुत छोटी थी, वहां पे इतने च्वाइस नहीं थे हर आदमी के पास अपनी कम्युनिटी, तो खोजा मजबूर था गैर खोजा में शादी करने पे, सादात मजबूर थे गैर सादात में, अब माशाल्लाह तादाद बहुत है। लेकिन सिर्फ इसलिए मैंने सवाल पढ़े कि थोड़ा सा तो खैर उसमें मेरी तकरीर का हिस्सा भी आ गए, क्योंकि ईद मैं बता दूं एक आध बात जो मैं ऐसी कहता हूं कि आपको लगता होगा मौलाना टॉपिक से हटे, नहीं मेरे जहन में एक चीज होती है, ईद हमारे यहां रिलीजियस नहीं रहा कल्चरल ज्यादा बन गया, और मैंने अभी जो 10 मिनट आपके टाइम लिया वो सवाल का जवाब नहीं दिया, ये बताया कि कल्चरल प्रॉब्लम को ओवरकम करना ज्यादा मुश्किल, रिलीजियस को इतना मुश्किल नहीं। ये सवाल जो है ये भी इससे रिलेटेड है लेकिन अब ये इतना मुश्किल है नहीं। और इन शॉर्ट ये है कि इस्लाम शादी के मौके पे एक एडवाइस करता कि कभी ये मत देखो कि इस वक्त इस शादी का तुम्हें क्या बेनिफिट है और क्या नुकसान है, लॉन्ग रन में जाके देखो। शादी के लिए बहुत इंसान के पास एक विजन होना चाहिए। जाबिर इब्ने अब्दुल्लाह अंसार, अब तक तकरीबन 10 मिनट हो गए मुझे मेंबर पे, सिर्फ एक सवाल का जवाब आया लेकिन बाकी 8 मिनट तकरीर चल रही है। आपको मुझे बाकायदा झिझोड़ के बताना पड़ता है ये मैं तकरीर ही कर रहा हूं कि बाद में आप ना कहें कि मौलाना ने तकरीर नहीं की। जाबिर इब्ने अब्दुल्लाह अंसारी को रसूलुल्लाह ने क्यों इतना अप्रिशिएट किया था सिलेक्शन ऑफ स्पाउस को? मसला यह है कि हर आदमी को जब शादी करना है ना, अब मुझे नहीं पता यूनाइटेड स्टेट्स का, मुझे माफ कर दीजिएगा, लेकिन हर आदमी को शादी जब करना है तो 16 से 18 साल की लड़की चाहिए। 18 साल यानी अगर कोई 60 साल का बूढ़ा भी शादी करने जाता है किसी वजह से, कभी जरूरी हो जाता है उसके लिए शादी करना, लेकिन लड़की 18 साल की होनी चाहिए। बल्कि मैंने तो किताब में वाकया पढ़ा है कि लोग वो मशीन खरीदते हैं जो लड़कियों को जवान कर देती है। जब हम लोग यहां पे नहीं आए थे, आप भी नहीं आए थे पाकिस्तान में आज से 40 साल पहले, लिफ्ट वगैरह कहां होती? अच्छा ये एक अलग मुसीबत कि इंग्लिश बोलिए तो उसमें एक्सेंट भी जरा देखिए, कोई ग्रामर की गलती भी ना हो। कुरान मैंने पता नहीं कितनी दफा गलत पढ़े होंगे जो किसी ने केयर नहीं किया। अंग्रेजी के अंदर सिंगुलर प्लूरल ना हो, प्लूरल सिंगुलर ना हो, ये लफ्ज इधर से इधर ना हो, बहुत बड़ा मसला बन जाता। तो अब ये उसके साथ फिर एक मसला ये भी कि ऑस्ट्रेलिया की इंग्लिश अलग है जो इंग्लैंड वाले नहीं समझते, इंग्लैंड की इंग्लिश अलग है जो आप लोग नहीं समझते, आपकी इंग्लिश अलग है जो वो ऑस्ट्रेलिया वाले नहीं समझते। जी वो किसी ने कहा मौलाना आप यहाँ लिफ्ट ना कहिएगा, यहाँ एलिवेटर कहा जाता, समझिए नहीं कि बच्चे के लिफ्ट किसे कह रहे हैं, एलिवेटर। तो चले एलिवेटर सही। वाकई मैंने पढ़ा था आज से 40 साल पहले कि एक साहब आए थे पाकिस्तान इंडिया यहां से अमेरिका से वापिस, तो पूरी तरह एक ही वो डिमांड लेकर आए थे कि मौलाना मुझे एक मशीन, वो मशीन खरीदना जो मैंने न्यूयॉर्क की एक बिल्डिंग में देखी। क्या खासियत है इस मशीन का? इस मशीन की खासियत यह कि इसमें आप औरत को डालिए, न सिर्फ ये कि जवान हो जाती है बल्कि वो जैसे $100 के आप दो $50 डॉलर लेते हैं ना, ऐसा हो जाता। ऐसी मशीन कहां मिलती है? मैंने खुद देखा बिल्डिंग, वो सामने एक मशीन थी, उसमें एक 80 साल की या 40 साल की औरत गई, बटन दबाया, फिर बटन खोला, 20-20 साल की दो लड़कियां निकल के बाहर आ रही। ये मशीन मौलाना कहां मिलती है, हमें जरूर खरीदना। बहुत फारूच है वो मशीन, बहुत अच्छी मशीन है, मैंने अपनी आंखों देखी गवाही, आई विटनेस। चांद तो इधर उधर से सुनते हैं ना, लेकिन आई विटनेस, मशीन मैंने देखी है। 40 साल की औरत गई थी, मेरे सामने गई थी, बटन दबाया, दरवाजा खुला, 20-20 साल की दो निकल के बाहर आ रही। तो खैर, खुलासा ये कि इन हालात में कि जब हर एक को 18 और 20 साल की लड़की चाहिए, और उसका भी रिजल्ट भी, कोई औरत 18 से ऊपर होती ही नहीं, चाहे 118 की लग रही है देखने में, लेकिन है भी वो 18 की। तो जाबिर इब्ने अब्दुल्लाह अंसारी तो वाकन यंग, खूबसूरत, मदीने के रहने वाले बाशिंदे मक्के के मुकाबले में जरा खूबसूरत होते थे, सिवाय खानदान बनी हाशिम, और यंग भी है, 20-22 साल के। पैगंबर को पता चला कि इन्होंने शादी की, लेकिन एक मिड 20s 25 साल 26 साल 28 साल की औरत। तो पैगंबर ने जब जाके मुबारकबाद दी तो रीजन भी पूछा कि जाबिर जो एक आम ट्रन है, तुमने इसके बिल्कुल बरक्स शादी की, आखिर इसका रीजन क्या? तो जाबिर इब्ने अब्दुल्लाह अंसारी ने कहा, देखिए इंटरनेट पे आजकल ऐसी शादियां होती हैं, पाकिस्तान से जो मैच मेकिंग लोग यहां करते हैं, 80 साल की लड़की से 18 साल के लड़के ने शादी की, रीजन है नेशनलिटी चाहिए। तो ऐ जाबिर रीजन क्या? कहा या रसूल अल्लाह, अगर दिल तो मेरा भी चाहता कि मेरी भी ऐसा जो स्पाउस हो वो मेरी एज से जरा सा कम, जोड़ा भी मैचिंग का लगता, लेकिन मेरे वालिद का जो एक्सीडेंट में इंतकाल हो गए, जाबिर के वालिद भी बेचारे जंग ओहद में बाद मुसलमानों ने गलतफहमी में उनको शहीद कर दी, ये भी एक वाक्य। वो समझे मक्के के काफिर हैं, शहीद कर दिया, वो कहते रहे कि मैं तो मदीने वाला हूं। तो खैर, अब अचानक डेथ हो गई, और मेरे घर में मेरी कई बहनें, इन बहनों को ऐसी औरत चाहिए जो जरा मैच्योर हो और इनकी केयर टेकिंग कर सके। इन्हीं की एज की अगर मैं 16 साल या 18 साल की एक बीवी को लेके आ जाऊं, वो खुद अभी अपने आप को नहीं संभाल पाती, मेरी बहनों का ख्याल कैसे करेगी? तो मैंने बहुत लॉन्ग रन प्लानिंग की कि मुझे शादी करना है, शादी भी हो जाए, मेरी फैमिली भी जो है ना वो सही चलती है। तो अब ये जो है सिलेक्शन ऑफ स्पाउस में कहा गया है, सारी चीजें तुमको देखना, उसमें डिफरेंट कल्चर की शादियां प्रॉब्लम कर सकती। देखिए ये मुझसे सवाल किया गया कि मौलाना जाबिर का वाकया भी जरा पढ़ दीजिएगा कि क्यों अप्रिशिएट कर रहे हैं। अप्रिशिएट ये कर रहे हैं कि शादी का मौका भी वैसा ही मौका है जैसे एक हदीस कल या परसों आई थी मौला के गुस्से के बारे में। जब गुस्सा आता है आदमी को, तो गुस्सा पागलपने से शुरू होता है। शादी के मौके पर भी एक इंसान इस वक्त इतना एक्साइटेड होता है कि पागल हो रहा होता है, वो फ्यूचर नहीं देखता है कि इस लड़की से शादी करने, फ्यूचर में आगे चल के क्या होगा, मेरी फैमिली है, मेरी मां का नेचर क्या है, मेरी बहनें भी हैं, मेरी औलाद, क्या इस लड़की की गोद में पलने वाला मेरा बेटा अच्छा निकले कि नहीं निकले, ये नहीं देखता इस वक्त। वो फॉर द टाइम बीइंग देखता है कि बहुत खूबसूरत है, हसीन है, पढ़ी लिखी, आगे क्या होगा। ये जाबिर के वाकये में रसूल की नसीहत कि नहीं, शादी जो है ये कोई 3 घंटे की आपकी किसी के साथ ड्राइव नहीं है कि आपने कहा 3 घंटे का तो मसला अच्छा हो कि बुरा चल जाए, ये पूरा लाइफ टाइम का एग्रीमेंट। मैं बार बार कह रहा हूं कि लड़के कैसी लड़की का इंतखाब कर, इस्लाम में बराबर से लड़की के लिए भी, लेकिन चूंकि इस वक्त हमारे यहां बेटियों की शादी ऑलरेडी एक बहुत बड़ा मसला, च्वाइस बहुत लिमिटेड है वालिदैन के पास, जो रिश्ता आता है कबूल करना पड़ता, इसलिए मेरा वे ऑफ टॉकिंग ऐसा है कि जैसे ये इस्लाम ने खाली लड़कों से कहा नहीं, लड़कियों से भी कहा है, लेकिन जब तक कि हमारा माशरा ट्रू इस्लामी माशरा न बने, जहां लड़की भी अगर हो तो उसकी शादी भी कोई प्रॉब्लम ना हो। तो अब सवाल ये पैदा होता है कि 20 मिनट के अंदर सवाल और जवाब कितने आए, कई जवाब मैंने कवर कर दिए हैं। ये सवाल का जवाब इंशाल्लाह या आज की तकरीर के आखिर में आएगा या कल आ जाएगा। सवाल यह है कि मैंने एक हदीस पढ़ी थी कि छठे इमाम ईद के दिन 12वें इमाम के गम में क्यों रो रहे, जबकि छठे इमाम और 12वें इमाम तो बाद में आने वाले, आदमी गम में रोता है जो पास्ट, वो तो बाद में आने वाले, फ्यूचर है, अभी से क्यों रो रहे हैं? ये कल इंशाल्लाह ईद के खुतबे में बहुत शॉर्ट तकरीर होगी, क्योंकि बहुत से लोग वर्किंग डे की वजह से नमाज के बाद जॉब पे जाएंगे, लेकिन ये उसके अंदर टॉपिक आ जाएगा। और क्योंकि ईद की नमाज में अभी मैंने अनाउंसमेंट सुना कि लेडीज भी आएंगी, वरना हो सकता था ये सवाल किसी लेडी का होता, वो कहती कि हम नहीं आएंगे, तो कल ईद के खुतबे में इसका तस्करा होगा। अब एक सवाल ये है, ये भी उसी से रिलेटेड है जो आज का मेरा टॉपिक अभी बनने वाला है, कि मौलाना मजलिस इमामबाड़े में करना बेटर है या घर की? बस मैं खाली इतना शॉर्ट सवाल पढ़ रहा हूं, क्योंकि ये तो यकीनन मेरा टॉपिक आज की तकरीर, वो वाला टॉपिक कल के खुतबे में। عورتوں کے لیے کیا ساکس پہننا واجب ہے نماز میں, خصوصاً جب گرمی کا پرابلم ہو؟ یہ آ چکا ہے, یہ سوال ہمارے کوشچن آنسر سیشن میں آ گیا کہ نماز کے لیے ساکس بھی واجب نہیں ہے اور پیر چھپانا بھی واجب نہیں, نامحرم کے لیے واجب ہے, لیکن دو ڈفرنٹ چیزیں. اچھا اب یہ اس میں کیا بچا کہ اچھا امام زمانہ کا صدقے کا کیا مسئلہ, ہائیلی ریکمینڈیڈ ہے اور یہ ایک وے آف شوئنگ یور لو, امام ہمارے صدقے کے محتاج نہیں, لیکن یہ ہم ظاہر کرتے ہیں کہ ہمیں اپنے مولا سے کتنی محبت ہے کہ روز آنا صبح ہم ایک صدقہ نکالا اپنے اور اپنے بچوں کی سلامتی کے لیے. نہیں, پہلے امام کو ہم یاد کریں گے پھر ہم اپنے بچے کو یاد کریں گے, پہلے امام کو یاد کریں گے پھر ہم اپنے جاب کو اور یا اپنے آپ کو یاد کریں گے. یہ خالی آپ کا لو امام سے ہے نا, اس کے لیے قسم کی ایک سمبولک عبادت اسلام نے رکھی ہے اسی نیت کے ساتھ. امام نہ ہماری دعا کے محتاج ہے نہ ہمارے صدقے سے امام کو پروٹیکشن والا بینیفٹ ملے گا. اللہم کل ولیک الحجت ابن الحسن حافظہ و ناصرہ, اللہ ہے ان کا پروٹیکٹر, لیکن آپ کی طرف سے پتا چلے تو یہ ہائیلی ریکمینڈیڈ عمل, اور یہ وہ عمل ہے جس کی وجہ سے غیبت میں آدمی امام کو یاد رکھتا. دیکھیں بہت بڑا مسئلہ روایات میں آیا کہ غیبت اتنی لیندی ہوگی کہ شیعہ بھی امام کو بھولنے لگے, تو بہت ساری عبادتیں اسلام نے ایسی رکھی کہ امام کی یاد باقی رہے, غیبت کے لیندی ہونے سے آپ ان کو بھولے نہیں. آؤٹ آف سائٹ آؤٹ آف مائنڈ, آنکھ اوجھل پہاڑ اوجھل. کتنی محبت آدمی کو اپنے پیرنٹ سے بھی ہو, لیکن مر جائیں پہلے سال بہت غم ہوگا, عید کے دن قبرستان بھی جائیں گے, برسی بھی ہوگی, پانچ سال کے بعد یہ بھی پتا نہیں ہوگا قبر کہاں. نیچرل بات, آؤٹ آف سائٹ آؤٹ آف مائنڈ. لیکن امام کے بارے میں ایسا نہ ہو تو اسلام نے کچھ ایسی چیزیں رکھی کہ ہمارا امام کا کنیکشن چلے. صدقہ, دعائے ندبہ, ایوری فجر نماز دعائے احد, بہت اس کا بھی ہائیلی ریکمینڈیشن کہ ہر فجر کی نماز کے بعد امام سے ایک عہد کرو, اور اس طرح سے اس کا اینڈ ہوتا ہے جیسے آپ امام کے ہاتھ پہ ہاتھ مار رہے ہیں. ٹائم ہو تو اس کو ضرور پڑھیے دعائے احد. لیکن اس وقت سوال صدقہ, تو صدقہ پروٹیکشن آف امام کے لیے ہم دیکھتے ہیں یہ شو کرنے کہ ہم اپنی اولاد سے زیادہ امام کا خیال کرتے ہیں. اب اس کے بعد سوال یہ ہے کہ یہ کس کو دیا جائے, یہ ہر اس آدمی کو دے سکتے ہیں جس کو نارمل صدقہ دے سکتے ہیں, مگر جو امام کے مشن کو پورا کر رہے ہیں ان کو یہ صدقہ دینا بیٹر, اور وہ ہے علماء یا ریلیجس ایجوکیشن کے اسٹوڈنٹ. اب بہت لمبا ایک سوال ہے لیکن جواب اس کا بہت شارٹ ہے. ان کا سوال یہ ہے کہ میری عقل قبول نہیں کرتی کہ اہل سنت کیسے حضرت عمر کو اتنا ہائی اسٹیٹس دیتے ہیں, یہ سب جب ان کو پتا ہے کہ انہوں نے شہزادی کے کوڑا مارا اور گھر کا دروازہ جلایا اور اتنے مظالم کی. کیونکہ بہرحال 90% اہل سنت کے ہاں شہزادی فاطمہ کی بھی بڑی رسپیکٹ اور بڑا احترام, اور اس کا ریپلائی بہت ہی سمپل ہے, وہ یہ بلیو ہی نہیں کرتے کہ حضرت عمر نے یہ کیا. وہ کہتے ہیں ساری چیزیں جھوٹی ہیں, فالس روایات ہیں, گجراتی میں کہتے کھوٹی بات ہے, یہ سب شیعوں نے بنایا ہے. وہ بہت رسپیکٹ کرتے تھے حضرت عمر تو جناب فاطمہ کی, تو اس لیے وہ دونوں کی رسپیکٹ کرتے. وہ کہتے ہیں ہم اس ہسٹری کو مانتے ہی نہیں, دیکھو اتنی محبت کرتے ہیں کہ ایک دن امام حسن نے کہیں حضرت عمر کے بیٹے سے کہہ دیا کہ تم بھی ہمارے غلام, تمہارا باپ بھی ہمارا غلام. بیٹے نے آ کے باپ سے کمپلین کی کہ وہ حسن تو یہ کہہ رہے ہیں, بچپنا ہے دونوں کا, کہ یہ کہہ رہے جلدی سے لکھوا کے لے آؤ, میں کفن میں اپنے ساتھ رکھوں گا اگر حسن نے اتنا لکھ دیا کہ میں ان کا غلام, میری نجات ہو جائے. کہ دیکھیے وہ تو اتنی عزت کرتے ہیں. اور یہ کہ مجھے ایک روایت, وہ ہماری روایت کو کھوٹی کہتے لیکن اصل کھوٹی روایت انہوں نے بنائی کہ جی وہ حضرت عمر نے جا کے مولا علی سے کہا کہ رسول اللہ نے کہا کہ ایوری ریلیشن قیامت کے دن کٹ ہو جائے گا, صرف وہ ریلیشن باقی رہے گا جو مجھ سے, تو میں یہ چاہتا ہوں کہ رسول اللہ سے میرا ریلیشن, رسول کی بیٹی فاطمہ کی بیٹی ام کلثوم سے میری شادی کر دی. یہ شادی ناٹ فار دا سیک آف شادی, میں یہ شادی کے لیے میرج فار دا پرپز آف میرج نہیں کر رہا ہوں, میں صرف اس لیے کر رہا ہوں کہ میرا ایک ریلیشن بن جائے رسول اللہ, میں ان کا داماد ہو جاؤں. کہ دیکھیے اتنی محبت کرتے, جناب فاطمہ تو جناب فاطمہ ان کی بیٹی کے لیے تڑپے جا رہے ہیں کہ قیامت میں میری بخشش کرائیں گی. تو اہل سنت کا یہ کہنا, ایسا نہیں کہ دونوں باتوں میں بلیو کرتے ہیں, کہ پھر یقیناً آپ کا دماغ اور مائنڈ جو ہے نا کنفیوز ہو جائے گا کہ فاطمہ کا بھی اسٹیٹس مانے, حضرت عمر کے مظالم بھی قبول کرے اور پھر کہیں کہ حضرت عمر بہت اچھی. وہ کہتے ہیں ساری روایتیں کھوٹی, اور انفارچونیٹلی بعض شیعہ ماڈرن قسم کے ریسرچ اسکالر بھی یہی بات کہنا شروع کر دیے کہ جی وہ کوئی ظلم ولم نہیں ہوا تھا, یہ تو پرانے زمانے کے شیعوں نے جھوٹی روایتیں بنا دی. اس سے زیادہ میں کہنا نہیں چاہتا, بہت ہی سینسیٹیو ایشو ہے. الحمدللہ بالکل آخری مرحلوں میں پہنچ گیا ہوں. یہ ضرور ہے کہ تقریر کہیں غائب ہو گئی ہے, لیکن پھر وہ کل کا خطبہ, اور ابھی تک تو ساری تقریریں آپ نے فری سنی ہے. $60 کی ایک تقریر امیر مٹھانی صاحب نے ابھی اناؤنس کیا ہے کل رات کے اندر. اچھا, اب ایک سوال یہ ہے کہ اگر میں نابالغ ہوں اور کوئی منی مجھے ملے, کیا اس کے اوپر خمس واجب؟ نابالغ بچہ ایک سوال کر رہا کہ اس دیئر خمس آن منی دیٹ از ریکوائرڈ بفور بیکمنگ بالغ این آئیے میں نابالغ. دیکھیے, نابالغ پر کوئی چیز واجب نہیں, لیکن آج کل کے زمانے لڑکے جو ہیں نارملی 13 سال میں بالغ ہو جاتے ہیں, کیونکہ بالغ ہونے کے لیے اونلی سائن ایج نہیں اور بھی کچھ سائن. اچھا, پہلی ایک مس انڈرسٹینڈنگ تو یہ میں بتا دوں, اگرچہ میں بہت بتا چکا ہوں کہ اسلام میں جب کبھی ایج کسی کی کاؤنٹ کی جاتی ہے تو اکارڈنگ ٹو لونر کیلنڈر ناٹ دا سولر. 15 سال میں لڑکا نارملی بالغ ہے, لیکن 15 سال مینس اسلامی حساب سے. تو جو ہمارے یہاں سسٹم چلتا ہے 96 میں پیدا ہوا 92 میں پیدا ہوا, اس میں 14.5 سال میں بچہ فل فلیج بالغ ہو گیا. لڑکی 9 سال میں بالغ ہوتی ہے. ہم کیلکولیشن کرتے ہیں کہ آج 2008 ہے تو وہ 1997 میں پیدا ہوئی ہوگی تو وہ ہوگی نہیں, وہ اس سے پہلے ہی بالغ ہو گئی ہے اسلامک کیلنڈر کے حساب سے. پہلی بات. دوسری بات یہ ہے کہ ہاں لڑکیاں جو ہیں 99.9999% ایج سے ہی بالغ ہوتی ہیں اور کوئی اس میں سائن نہیں ہوتی, لیکن لڑکوں میں اور بھی کچھ سائن جو آج کل تقریباً 85% یا 90% لڑکے 13 سال میں بالغ ہو جاتے ہیں. تو بالغ کے بارے میں جب بالغ ہوگا تو ساری چیزیں واجب, لیکن کچھ چیزیں ایسی ہیں جو نابالغ میں بھی ذمہ داری آتی ہے. نماز روزے کے لیے پیرنٹس کو بہت سخت حکم ہے کہ اپنے بچے کو نابالغ میں ہی ٹریننگ دلواؤ. خمس کے بارے میں ہمارے پاس 2 ڈفرینٹ فتوے, دونوں فتووں کا خلاصہ ایک بات ہے کہ ہاں خمس کے میں نابالغ میں کوئی ذمہ داری نہیں, وہ نابالغ ہے اس لیے مانیٹری معاملات میں اس کو انٹرفیئر کرنا ہی حرام. حتیٰ اگر کوئی نابالغ بچہ خمس دینا بھی چاہے تو وہ غلط. نابالغ کے مانیٹری معاملات اس کے گارجین کے ذریعے طے ہوں گے, وہ اس کا باپ ہے. باپ پر واجب ہے کہ نابالغ کے مال پہ خمس نکالے اگر وہ آغاز سیستانی کی تقریب میں. آغاز سیستانی فرماتے ہیں کہ خمس مال پہ واجب ہوتا ہے چاہے بالغ کا ہو چاہے نابالغ کا. فرق یہ ہے کہ بالغ کے مال پہ خمس واجب ہے, اس کو خود دینا. نابالغ کے مال پہ خمس واجب ہے, نابالغ نہیں دے سکتا, اس کا باپ یا دادا دے. لیکن یہ بھی آغا سیستانی نے احتیاط واجب لگائی جس میں دوسرے مرجے کی بات مانی جا سکتی ہے. البتہ اکارڈنگ ٹو آغا خود نابالغ کے مال پہ کوئی خمس نہیں, نہ ابھی ہے نہ بعد میں ہے, نہ اس پر ہے نہ اس کے باپ پر ہے. دوسرا سوال یہ کہ آغا سیستانی جہاں احتیاط واجب کہیں تو ہم کس کی طرف اس مسئلے میں رجوع کر سکتے ہیں؟ جس طرح تقلید کس کی جائے یہ ممبر سے بتانے والا مسئلہ نہیں, ہر انڈیویجول کو اپنی انکوائری خود کرنا کہ آج سب سے زیادہ نالج کس کی. اسی طرح سے احتیاط واجب میں کس کو فالو کرو یہ بھی ممبر سے بتانے والا مسئلہ نہیں, کسی کو یہ رائٹ نہیں کہ وہ اعلان کر. ہر انڈیویجول انکوائری کرے کہ میرے مرجے کے بعد نمبر 2 کون. گرچہ آغائے وحید خراسانی کا نام اس لیے بہت فیمس کہ اتنے سارے علماء ان کی نالج کی بات کرتے ہیں کہ وہ تو آج کل کے نمبر 1 مرجے مانے جاتے ہیں, آغا سیستانی سے بھی ہائی اور نالج کے اعتبار سے آغا خامنائی سے بھی ہائی, بلکہ آغا جواد تبریزی سے بھی ہائی. لیکن یہ خالی ایک اوپینین دے رہا ہوں, یہ فائنل بات نہیں کر رہا ہوں. اور یہ ہم پاکستانیوں کے لیے بڑے فخر کی بات کہ دو اور ہمارے پاکستانی علماء ایسے ہیں جو اس اسٹیج پر کہ عرب علماء ان کی رسپیکٹ کرتے ہیں, اور بہت سے عرب علماء ان کو نمبر 2 مانتے ہیں. شیخ اسحاق فیاض بہت بڑا نام, اور شیخ حافظ بشیر نجفی. ابھی ایران میں تو ایک سلسلہ ہے, لیکن ہر انڈیویجل کو انکوائری کرنا. آخری سوال اس پرچے کا, بس یہ صرف دو پرچے بچے اور بہت مختصر میں جواب دوں گا. اس پرچے کا آخری سوال یہ ہے, یہ جو آخری سوال ہے اس کا جواب بھی, یہ کوئی ریلیجیس چیز نہیں, یہ کلچرل چیز ہے, لیکن وہ کلچرل چیز ہے جس کے لیے اسلام نے کہا کہ اپنے اپنے ماحول میں اس کا خیال کرنا, جو عرف دو دن پہلے مسئلہ آئے. سوال ان کا یہ کہ مسائے پڑھتے وقت علماء سر سے امامہ ٹوپی کیوں اتارتے ہیں؟ یہ سائن آف غم, سائن آف گریف, سائن آف سورو. کسی کے غم میں اگر آپ پارٹیسپیٹ کریں تو اس کا ایک سائن. اور یہ انڈین پاکستانی کلچر نہیں ہے, یہ عراقی بھی, عرب دنیا میں بھی. ایران میں یہ اتنا نہیں ہے, لیکن عراق, عرب دنیا, انڈین پاکستانی, پاکستان, سب جگہ. تو یہ کلچرل چیز ہے, اور بہت ساری کلچرل چیز کو ماننا پڑے گا اگر اس کلچر میں یہ چیز توہین اہل بیت مانی جاتی. آزاداری کی بہت ساری چیزیں ایسی جو شریعت میں پروف نہیں, لیکن ابھی آگاہ سیستانی کا جو لیٹسٹ فتوے آئے ہیں, پورے 140 فتوے, جس میں وہ صفا مروا اور حج کے بارے میں نئے مسئلے اور آزاداری, کہ اگر یہ چیز آپ کے ماحول اور آپ کے عرف کے اندر توہین میں آتی ہے آزاداری کی, تو اس کو ایوائڈ کرنا ہوگا. تو یہ صرف ایک سائن ہے غم کی اور مسائل کی, بٹ ناٹ اے ریلیجیس چیز. جیسے آگاہ سیستانی کا ایک مسئلہ انٹرنیٹ پہ کوشچن آنسر میں بڑا پاپولر بھی ہو رہا ہے, اور اپنی جگہ وہ صحیح بھی ہے, لیکن وہ انڈین پاکستانی بیک گراؤنڈ سے ذرا مختلف. وہ یہ ہے کہ کیا قرآن پڑھتے وقت عورت کے لیے اپنے سر پہ دوپٹہ یا اسکارف ڈالنا ضروری ہے اگر کوئی نامحرم نہ ہو؟ اب اپنے سر کو چھپانا یہ سائن آف ریسپیکٹ بنتی ہے ہمارے ماحول کے اندر. تو آغا سیستانی نے تو عام بات کہی کہ جینے قرآن یا دعا پڑھتے وقت سر چھپانا ضروری نہیں, واجب نہیں, شریعت کی چیز نہیں, لیکن ہمارے ماحول کے اعتبار سے بہت ضروری. یعنی اتنی میں نے الٹرا موڈ قسم کی عورتوں کو دیکھا ہے انڈیا پاکستان کی, جب اذان ہوگی یا قرآن ہوگا ان کے سر پہ دوپٹہ آ جاتا, اسی بہانے دوپٹہ کریں, اس لیے ہم لوگ اس سینسیٹیو ایشو کو نہیں چھوڑتے. لیکن بڑی الٹرا موڈ قسم کی عورتیں, میں تو خیر اب پالیٹکس میں نہیں جاتا کہ کچھ ایسی عورتوں کا نام لے لوں جن کے بارے میں پتا ہے کہ وہ تو کپڑے پہننے کو تیار نہیں ہوتی ہیں, لیکن دوپٹہ اور ہاتھ میں تسبیح اور سر کو چھپانا اور سب کچھ چلتا. اس وقت بھی ہماری نیشنل اسمبلی کی اسپیکر ہیں, کہاں حجاب کو مانے تو پاکستان کی ہر عورت کو بھی حجاب کرے, لیکن ابھی کہیں تھی کہیں پہ فاتحہ پڑھنے کے لیے تو فاتحہ کے وقت سر پہ دوپٹہ آ گیا. یہی بہت غنیمت. تو یہ سائن آف ریسپیکٹ ہے, آغا سیستانی نے صحیح لکھا کہ اٹس ناٹ واجب. اب یہ آخری تین سوال, بچوں کے ٹی وی شو میں جو بیک گراؤنڈ میوزک ہے اس کا مسئلہ آ گیا. فرماتے ہیں کہ اگر ہم کو نماز پڑھنا اور سجدے کے لیے کوئی چیز نہیں, مٹی بھی نہیں ہے, پتھر بھی نہیں ہے, کاغذ بھی نہیں, تو پھر ہاتھوں پہ سجدہ کس طرح ادا کیا جائے؟ یہ اتنا غلط مسئلہ انڈیا پاکستان میں مشہور ہے, ہاتھ پہ سجدہ الاؤ نہیں. اور ہمارے یہاں لوگ کھٹ سے ہاتھ پہ سجدہ کرتے ہیں, جب کاغذ بھی ہو تب بھی, یا ہاتھ پہ یا ناخن. یہ بالکل ایبسولوٹلی ٹوٹلی رانگ مسئلہ جو ہمارے یہاں بہت زیادہ فیمس ہو گیا. تو خلاصہ یہ ہے کہ آج کی دنیا میں ایک ٹیشو تک آپ کو کہیں نہ ملے, یہ بہت ہی مشکل ہے اس بات پہ بلیو کرنا. حتیٰ مہاراج کہتے ہیں کہ کرنسی نوٹ کے اوپر بھی سجدہ ہو جاتا, البتہ کریڈٹ کارڈ پہ نہیں ہوتا, کیونکہ ہم کو پلاسٹک کرنسی آتی ہے نا آج کل, وہ نوٹ بھی نہیں ہوتے لوگوں کے پاس. تو اتنی آج کل کے 21st سینچری کے اندر سجدے کی چیزیں اتنی ایزیلی اویلیبل. لیکن ہم فرض کر لیں کہ واقعاً کوئی ایسی جگہ ہے کہ کوئی پلے گراؤنڈ نہیں ہے, کوئی زمین نہیں ہے, سیمنٹ پہ سجدہ جائے, سیمنٹ بھی نہیں ہے, ایسا کارپیٹڈ ہر جگہ, اور کاغذ بھی نہیں ہے, ٹیشو بھی نہیں. نو ڈاؤٹ آغا سیستانی نے ٹیشو میں ذرا سا ہیزیٹیٹ کیا. تو پھر اس صورت میں آرڈر یہ کہ جو اپنا ڈریس ہے اس کے اوپر نماز پڑھنا, سجدہ کرنا, یعنی جیسے اگر یہ سلیوز بہت بڑی تو سجدے میں اس کو پھیلا کے کپڑے پہ سجدہ کرنا, یا یہ کہ اگر سلیو لیس ہیں تو وہ جو ٹی شرٹ وغیرہ پہنتے ہیں نا مائیکل جیکسن والے, اس میں کون سی سلیوز ہوگی, تو وہ یہ ہے کہ جو اس کا دامن ہے اس کو آگے پھیلا کے اس پہ سجدہ کرنا, لیکن یہ بھی اس وقت جب نماز قضا ہو رہی. 14 قسم کے آدمی ہیں جن کے لیے نماز کو اول وقت پہ پڑھنا جائز نہیں, वन ऑफ देम ये है जिसके पास सिजदे की चीज नहीं है, जमात नमाज हो रही, जमात वाजिब को थोड़ी, वेट करो फिर इस वक्त पढ़ो नमाज, आधी रात को पढ़ो, हो सकता है उस वक्त कागज मिल जाए, उस वक्त भी ना मिले या उसी वक्त ये मसला पेश आए, ड्यू टू एनी रीजन आपने नमाज जरा लेट पढ़ी और कोई चीज नहीं, तो कपड़े पे सिजदा करना। अच्छा, अब ये है, ये जो एक है कि ये सवाल इस वक्त मुनासिब नहीं है कि इस्लाम सबको बराबर करने आ रहा है, फिर सैयद को काला मामा और गैर सैयद को सफेद मामा, ये भी एक कल्चरल ज्यादा चीज है, रिलीजियस नहीं। कल ईरान में भी आप देखेंगे तकरीबन 99% ईरान के शिया सैयद उलमा कल सफेद मामा पहनेंगे, ईद के दिन सफेद मामा पहनना या सफेद टोपी पहनना बहुत रिकमेंड। एक सवाल ये कि एक मोमिन पे मोर्गेज है 1 मिलियन और बैंक में 10,000 रुपए भी मौजूद, खुम्स का क्या हुक्म? देखिए, हज में एक मसला आता है कि अगर आप पे लोन है तो पहले लोन पेमेंट करो फिर हज पे जाओ, खुम्स में ये मसला नहीं। लोन भी अगर आपके ऊपर है, चाहे वो मॉर्गेज की शक्ल में हो चाहे वो पर्सनल लोन, और आपके पास बैंक में कुछ पैसे पड़े, 10,000 तो आपने बहुत कह दी, 100 रुपए पड़े बैंक में ये घर में, तो कर्जे की वजह से खुम्स माफ नहीं है, तुम्हें खुम्स अलग देना है, कर्जा अपनी जगह। खुम्स और कर्जे या लोन में कोई कनेक्शन नहीं, एक दूसरे पे डिपेंड नहीं करते। तो कितना ही लोन या मॉर्गेज हो, खुम्स की तारीख पे जो पैसे हैं उसका खुम्स आपको पहले देना। एक आखिरी सवाल, सवाल बहुत लंबा है, जवाब इसका मैं बहुत शॉर्ट किए देता हूं, और वो ये कि जो चीजें नजीस होती है ना, वो जब दूसरी चीज के कॉन्टेक्ट में आती तो दूसरी चीज भी नजीस हो जाती, लेकिन कैसे? खाली टच होते ही, जो क्वेश्चन आंसर सेशन में कुत्ते की मिसाल आ रही थी, टच नहीं, बीच में इतना वेटनेस हो कि एक का इफेक्ट दूसरे तक पहुंचे। अब ये सवाल इनका था कि पिज्जा अगर हम लेने गए और वेजिटेरियन पिज्जा है, लेकिन जो उसका कटर है या नाइफ है वो इससे पहले किसी और पिज्जा पे लगा होगा, फिर किसी और पे लग रहा, तो फिर पिज्जा अपनी जगह अगर हलाल भी है वेजिटेरियन, लेकिन जो उसको हमने कट कराया, अगर सेफ साइड पे लोग उमूमन ऐसे पिज्जा को ऑर्डर देते तो कह देते कि इसको कट नहीं करना, लेकिन बहरहाल अगर आपने कट करवा दिया, एक नाइफ अगर किसी हराम जानवर के गोश्त पे भी चला तो वो जो गोश्त चिकना है उसकी वजह से नाइफ नजिस नहीं होता, बाकायदा इतना वेटनेस होना चाहिए कि नाइफ पे उसका असर जाए, खाली इस तरह से काटने से नाइफ नजिस नहीं, अलबत्ता बेटर टू अवॉइड, लेकिन वाजिब नहीं, खाली नजासत के करीब जाना या टच करने से आदमी नजिस नहीं। सवाल बहुत लंबा, जवाब भी लंबा हो सकता है, लेकिन अब टाइम खत्म हो गया। जमाने के इमाम आजकल कहां रहते हैं और उनकी औलाद कहां, ये जरा सा हमारा टॉपिक है आज और कल का खुतबा। इमाम कहां रहते हैं ये किसी को नहीं मालूम। एक रिवायत में है कि उनकी औलाद एक आइलैंड में रहती है जिसको अल्लाह ने दुनिया से छुपा दिया, वो बरमूडा ट्रायंगल में तो नहीं है, ये तो कन्फर्म, लेकिन कहां पे है वो एक आइलैंड है जिसको दुनिया की निगाह से छुपाया है, बट इट्स नॉट पार्ट ऑफ अवर बिलीफ। एक हिस्ट्री में एक रिवायत आई है, कुछ मानते हैं कुछ नहीं मानते, लेकिन उस रिवायत के हिसाब से भी जमाने के इमाम की जगह कोई फिक्स जगह नहीं, वो पूरी दुनिया में हर वक्त घूमते रहते हैं, एक रात कहीं अगली रात कहीं, शबे जुमा मक्के में जाएंगे तो शबे बुध मस्जिद सहला में जाएंगे, तो ट्यूसडे को मस्जिद जमगरान में जाएंगे, इमाम के बारे में कंफर्म है कि वो किसी आइलैंड में नहीं रहते। जजीरा खिजरा यानी वो आइलैंड वाला वाकया शहीद अव्वल ने लिखा, अल्लामा मजलिसी ने लिखा है, शहीद सालिस ने इसको सच्चा माना, आगा मराशी में ने भी इसकी दास्तान को सही पर इस पर एक कमेंट लिखा, फिर उलमा इनकी दास्तान को सही क्यों नहीं मानते? इसलिए कि किसी वाकये को अपनी किताब में कोट करने का मतलब नहीं है कि वालिम उसको मान रहा। शहीद अव्वल ने इस वाकये को लिखा, इसको ऑथेंटिक नहीं माना। अल्लामा मजलिसी ने बिहार में लिखा, इसको ऑथेंटिक नहीं माना। आगा मराशी ने इस पर दिबाचा लिखा है, लेकिन उसमें ऑथेंटिक नहीं माना। और अगर ये उलमा इसको ऑथेंटिक मान भी ले, शहीद अव्वल ने ऑथेंटिक माना, तो ये तो फिर भी एक हिस्ट्री का वाकया है। वाजिबात के अंदर हम शहीद अव्वल के ऑथेंटिक को नहीं मानते, इतना अजीम मर्जी कहा गया कि शिया तारीख में शेख मुर्तजा अंसारी के साथ सबसे बड़ा मुश्तहिद शहीद अव्वल, मुश्तहिद जो जो उन्होंने फतवा दिया कि वाजिब हम नहीं मानते, हम आगे सिस्तानी को मानते। तकलीद का जो कंसेप्ट यही है कि आप आज से पहले के जितने ऑथेंटिक मराजे और जिन्होंने फतवा दिया, फतवा देने का मतलब क्या है कि उन्होंने कहा हमने रिसर्च की है, ये रिवायत सही है, फिर भी हम उसको नहीं मानते, हम आगे सिस्तानी के मसले को मानते। तो जजीरा खिजरा तो पार्ट ऑफ रिलीजन नहीं है, हिस्ट्री है। वुजू तो पार्ट ऑफ रिलीजन है, गुस्ल तो पार्ट ऑफ रिलीजन है, नमाज ईद तो पार्ट ऑफ रिलीजन है, फितरा तो पार्ट ऑफ रिलीजन है। उसमें हम शहीद अव्वल की बात को नहीं मानते, जिसमें वो लिखते हैं कि मेरी रिसर्च के मुताबिक ये किस प्रूफ, लेकिन हमारा मर्जी कहता है कि मेरे नजदीक प्रूफ नहीं, हम इनकी बात मानेंगे। तो शहीद अव्वल हो कि अल्लामा मजलिसी हो कि आगा मराशी हो, तकलीद ही का कंसेप्ट बता रहा है कि हम उनकी बात क्यों नहीं मानते। एक दो तीन चार। अब इसके बाद ये जो एक सवाल है कि अमरीका के और चांद के रोजे, अच्छा ये सवाल को मैं नहीं पढ़ता हूं, टाइम नहीं है, अब तो मेंबर से उतरने का टाइम आ गया है, लेकिन बहुत ही मुख्तसर एक छोटा सा मारूदा करके बाकी बातें कल के खुद में, और वो बहुत ही मुख्तसर बात ये कि इन्होंने सवाल किया है कि पाकिस्तान में डेट अलग है और अमेरिका में अलग रमजान की, तो शब कदर जो है वो तो सारी दुनिया के लिए, वो पाकिस्तानी डेट के हिसाब से शब कदर है या अमेरिका के हिसाब से, यानी तनज़्ज़ुलुल मलाइकतु वर्रूह, अल्लाह ने फरिश्ते जो नाजिल किए दुनिया में उस दिन नाजिल किए जब फरिश्तों ने पाकिस्तानी कैलेंडर चेक किया कि वहां की रोहित हिलाल कमेटी ने क्या कहा हमें दुनिया में जाना, ये वो अमेरिका के इमाम बाड़े का ऐलान सुना, ये खुद ऐन मुतनाज़े आपकी, यानी इसमें मराजे के दो ओपिनियन, आगा खुद जो कहते थे सारी दुनिया के लिए एक चांद, वो ये उनका आर्गूमेंट था जो आपने कोट किया, बिल्कुल आगा खुद की वर्डिंग आपने लिखी है किसी से सुनकर, कि वो कहते थे कि शब कदर एक है और ईद एक, तो अब इसलिए सारी दुनिया के लिए एक चांद होगा। लेकिन जो महाराजे इसको नहीं मानते हैं, जिसे आगा सिस्तानी, बल्कि मेजोरिटी, आगा खुई वाला फतवा तो माइनॉरिटी का, मेजोरिटी कहती है कि अपना उफ़ुक, वो कहते हैं कि नहीं अल्लाह ने हर इलाके के लिए अलग शब कदर बनाई है, यानी यहां जो लोग रहते हैं इनके मामला लेके फरिश्ते यहां के हिसाब से आए और उनके मामला लेके वहां के हिसाब से आए, तो ये कह देना कि शब कदर तो एक ही, यही गलत है, इसी पर तो बहस है जिससे ये दो फतवे बन रहे हैं, इसी को प्रूफ हम किसी हदीस से नहीं कर सकते। लेकिन रात बहुत अहम है शब कदर, कि सारी रात आदमी जागता है शब कदर की खातिर, सिवाय दो सवालों के मैंने सारे सवालों का जवाब दे दिया जो मुझ तक आए, लेकिन रात बहुत अहम, वो लोग भी जागते हैं जो साल में वाजिब नमाजें भी नहीं पढ़ते, वो भी शब कदर में आ जाते हैं, फजीलत के एतबार से और इंपॉर्टेंस के एतबार से इतनी ही अहम आज की रात। शब ईद जैसा बरादर अमीर मिठानी ने जुमला कहा कि कबूलियत दुआ की रात, खाली कबूलियत दुआ की रात नहीं है, शब कदर के बराबर इस रात की अहमियत, और इस एतबार से यह ज्यादा बड़ी ट्रेजेडी कि शब कदर रमजान में आती है, रोजों का माहौल चल रहा होता, गुनाहगार से गुनाहगार को भी पता है कि आज इबादत की रात, शब ईद इस एतबार से बड़ी अनलकी रात है कि अपने इंपॉर्टेंस के एतबार से शब कदर के बराबर, बड़े मजहबी लोग भी आज की रात को नहीं समझते, समझते ये हुल्ले गुल्ले की रात, सैर व तफरी की रात है, घूमने फिरने की रात है, मजहबी लोग भी, यानी यही कंसेप्ट कि भाई पूरा महीने अल्लाह की इबादत की, आज हम चले हलाल सही हलाल इंजॉयमेंट करेंगे, हलाल इंटरटेनमेंट, इसके साथ वो कंसेप्ट मजहबी लोगों के दिल में भी नहीं, जो शब कदर के बारे में नॉन रिलीजियस लोग समझते हैं, वो भी मानते हैं कि हाँ भाई ये अहम रात, आज तो कम अज कम दो नमाज पढ़ लो या अमल कुरान कर लो या दुआ मांग लो, अपनी इंपॉर्टेंस के एतबार से शब ईद किसी तरह भी शब कदर से कम नहीं। जो बरादर अमीर मिठानी साहब आज एक इंपॉर्टेंट ड्यूटी अंजाम दे रहे, मन लम यशकुर नाफ लम यशकुर अल्लाह, जो इंसानों का शुक्र अदा नहीं करता वो कभी अल्लाह का शुक्र अदा कर ही नहीं सकता, जो तुम्हारे सामने है आउट, जो तुम्हारी आंखों के सामने जब उसको याद नहीं कर रहे तो उसका शुक्र क्या अदा करोगे, तो उनकी ड्यूटी और ये हम लोगों की ड्यूटी है कि हम भी उनका शुक्रिया अदा करें कि उन्होंने भी बहरहाल ये एहतमाम किया और ये इंतजाम किया और ये महफिलें सजाई और ये दर्श का इंतजाम की। वो कहिए कि आखिर में उन्होंने बरादर मोहतरम आसिफ साहब का शुक्रिया अदा कर दिया, वरना काम उनका बड़ा हार्ड और बड़ा टफ है। दुबई में मेरे बहुत अच्छे जानने वाले हैं जिनके दामाद आपके यहाँ स्टेट्स में कैलिफोर्निया ही में, अक्सर कहा करते थे कि मौलाना हाथी पालना आसान है, मौलवी को पालना बहुत मुश्किल है। अब पता नहीं अमीर मिठानी साहब ने कैसे कह दिया कि मौलाना साजिद हसन तो और भी डिफिकल्ट मेहमान, वैसे मैं बहुत ही आसान सा मेहमान हूं, लेकिन مہمان مہمان ہوتا. واقعاً ہاتھی پالنا آسان ہے جن کو بزرگوں کا طریقہ پتا ہے کہ جب بادشاہ کسی کو تباہ کرنا چاہتا تھا گفٹ میں ہاتھی بھیج دیتا تھا. وہ ہاتھی کو کھانا کھلاتے کھلاتے بیچارہ خود مر جاتا تھا, فاقہ کرتا تھا. بادشاہ کا ہاتھی بھوکا بھی نہیں رکھ سکتا ہے, واپس بھی نہیں کر سکتا, بیچ بھی نہیں سکتا. ان ڈائریکٹ وے میں موت کی سزا دینے کو بادشاہوں کا طریقہ, اس سے زیادہ مشکل ہے مولانا کو پالنا. لیکن اتنا مشکل کام بہرحال انہوں نے کیا, ان کا بھی شکریہ, آپ حضرات کا بھی شکریہ. آپ نے برداشت کیا مولانا کو 1.5 گھنٹے. اور عجیب بات یہ بھائی, مولانا کہہ دے مجھے 1.5 گھنٹے پڑھنا ہے, مینٹلی پریپیئرڈ ہو کے آئیں گے. وہ ہر دفعہ کہہ رہے ہیں کہ 45 منٹ پڑھوں گا. اب تو ویک ڈیز آ گئے, اب تو آخری تاریخیں آ گئی اور پھر 90 ہو جاتے ہیں. اور واقعا میں ہمیشہ 45 منٹ کی پلاننگ کرتا ہوں. آپ کے سوالات, آپ کی باتیں آتی ہیں, میں خود مجبور ہو جاتا ہوں. لیکن بات کہاں سے نکلی؟ آج کی رات. یقیناً اسلام کے اندر ہیومن نیچر کا خیال کیا گیا, خوشی بھی منائی, ملاقاتیں بھی کریں, تھوڑا بہت جائز ہلا گلا بھی, مگر ایسا نہ ہو کہ رات اتنی زیادہ انٹرٹینمنٹ کی نظر ہو جائے. خدا پھنسے ہوئے ایسے علاقے میں شاید زیادہ آپ کر بھی نہیں سکتے انٹرٹینمنٹ. کراچی میں آپ ہوتے ہو, کتنے لوگ اس وقت بیٹھے ہوتے, کتنے اس وقت گاڑیوں میں جا کے الفی اور زیبی اور کلیفٹان اور زمزما اور طارق روڈ پہ گھوم رہے ہوتے. لاہور کا مجھے زیادہ نہیں پتا ہے, کنارکلی کا پتا ہے, لبرٹی کا پتا ہے, اس سے زیادہ مجھے نہیں معلوم. لیکن کتنے لوگ تھے جو پوری رات محفل مرتضیٰ میں پورا مہینہ آ کے دعائیں پڑھ کے گئے ہوں, وہ بھی آپ کو وہیں ملے. چوڑیاں پہنی جا رہی ہیں, مہندیاں لگوائی جا رہی ہیں, سب نام ہے فرض. تصور ہی نہیں ہے کہ یہ بہت امپورٹنٹ رات. آج کی رات وہ ہے کہ پورے مہینے نے جو آپ نے کمائی کی, آپ کو پگار ملی, آپ کو سیلری ملی, آپ کی جیب اس وقت بھری ہوئی ہے. بڑی احتیاط کے ساتھ جیب کی حفاظت کرتے ہوئے گھر جائیے. جیب کاٹنے والے اور چور ان راتوں میں زیادہ آتے ہیں. پاکستان کے اعتبار سے بات کر رہا ہوں, جو بچے نہیں سمجھے, مہینے کی آخری تاریخوں میں چور بھی کسی کی جیب نہیں کاٹتے. کیا ملے گا کیا اس کی جیب سے؟ ایک کھائی ہوئی چنگم ملے گی, کوئی سڑا ہوا رومال ملے گا, اور اس کے علاوہ 2-4 بل ملیں گے. چوروں کو بھی پتا ہے کہ جیب کب کاٹنا ہے کب نہیں کاٹنا ہے. آج کی رات خالی جیب ہی نہیں کٹے گی, آج کی رات 29-30 دن کی قید کے بعد شیطان بھی نکلا ہوا پکار پکار کے کہہ رہا ہے کہ بچوں ایک ایک سے بدلا لینا ہے مجھے. اسی طرح کہہ رہا ہے وہ, ایک مہینے میں نہیں رہا تو خوب مزے کیے تم نے, 2-4 دفعہ اشارے بھی آ گئے, آج بھی اشارہ ہی کافی. تو اسی لیے اسلام نے آج کی رات کے بھی اتنے اعمال رکھے ہیں. یہ دیکھ مختصر اعمال تھے. اب آپ دیکھیے آج کی رات 14 رکعت نماز بھی, اور وہ جو عمل ہم نے کٹ شارٹ کر دیا تھا, آج کی رات 2 رکعت وہ نماز بھی ہے جس میں الحمد کے بعد 1000 دفعہ قل ھو اللہ. وہی آپ پڑھ لیجیے گا, فجر کی نماز یہیں ہو جائے گی. نہ آپ کو چوڑی پہننے کا موقع ملے گا, نہ مہندی لگانے کا موقع ملے گا, نہ کسی الے گلے گا. اسلام بزی رکھنا چاہتا, بزی رکھنا چاہتا. اور سورہ بھی کون سا آج, چونکہ شیطان نکلا ہے نا, شیطان ڈائریکٹ اللہ سے بات کر کے گیا. سورہ بھی سورہ اخلاص ہے, انا انزلنا نہیں ہے, ڈائریکٹ اللہ والا سورہ. توحید پروردگار سمجھایا گیا کہ شیطان کا خدا ہی سے مقابلہ ہو رہا. لیکن بات میں یہ کہہ رہا تھا آج کی رات اور کل کا دن. کل کا دن بھی بہت اہم ہے, یہ ذرا سا آپ احتیاط کر جائیں. حلال اور جائز چیزیں آپ کو کرنا ہے, اور ایسا بھی نہ ہو کہ آپ کی آج کی رات اور کل کا دن احتیاط کریں اپنی ہیبٹ کی وجہ سے, کہ 30 دن آپ نے تقویٰ کیا ہیبٹ ہو. جیسے کچھ لوگوں کی ہیبٹ ہوتی ہے, وہ آج کی رات بھی, گناہ نہیں کہہ رہا ہوں, حرام نہیں کہہ رہا ہوں, آج کی رات بھی وہ مغرب کے بعد یالی اور یاسین پڑھ دیتے ہیں, گناہ نہیں ہے. لیکن یہ ہیبٹ 30 دن پڑھا نا تو خیال ہی نہیں رہا زبان پہ. دعا اسلام چاہتا ہے آپ عبادت ہیبٹ کے لیے نہ کریں, عبادت کے لیے کریں. چنانچہ کل کے دن روزہ حرام ہو گئے. آپ نے کہا خداوندہ 30 دن ہیبٹ بنیے, 2-4 دن اور روزہ رکھنے دے, پھر کون روزہ رکھتا ہے. لیکن کل کے دن روزہ حرام ہے. بلکہ ایک کمپلیٹ سلیبس اسلام نے بنا کے کل کے لیے آپ کو دیا. آج کی رات تو ہو گئی, اعمال بھی ہو گئے, 2 نمازیں بچی ہیں جو میں نے آپ کو حوالہ دے دیے. کل کا دن, کل کا دن, عید کا دن. مستحب یہ ہے کہ دن جب شروع ہو یعنی فجر کی نماز جب آپ پڑھیں تو وہ تکبیر پڑھیے گا جو عید میں 4 نمازوں کے بعد پڑھی جاتی ہے. مغرب کے بعد جو ہم نے پڑھی آج, عشاء کے بعد جو ہم نے پڑھی, فجر کے بعد جو آپ فرادہ گھر میں پڑھیے گا, اور عید کی نماز کے بعد. بقرعید میں تو 15 نمازوں میں پڑھی جاتی, لا الہ الا اللہ اکبر, اللہ اکبر, لا الہ الا اللہ, واللہ اکبر, اللہ اکبر, وللہ الحمد, الحمد للہ علامہ اولانا, علامہ ہدانا, ولہ الشکر علامہ اولانا. پورا دن اس چیز سے آغاز ہو, اللہ سب سے بڑا, اور ساری تعریفیں اس کی جو نعمتیں اس نے دی. فوراً یاد آ جائے یہ جو ہم حرام کرنے جا رہے ہیں یہ اسی کی دی ہوئی نعمت. اس پہ بات کل کے خطبے میں آگے بڑھے گی. تکبیر سے کل کا دن آپ کا شروع. दो चीजों को अरबी में दिन कहते हैं, कभी 24 आवर्स को दिन कहते हैं, तो वो मगरिब से शुरू होता है उसमें भी ये तकबीर पढ़वाई, कभी डॉन से दिन शुरू होता है डे लाइट उसमें भी ये तकबीर पढ़वाई। दूसरा काम यह कि कल बाकायदा आपको गुसल करना, और ये गुसल बहुत ही ऑथेंटिक गुसल है। ऑथेंटिक गुसल की ये डेफिनेशन ये कि जिसके बाद आगाह खुई और आगाह सीसानी कहते वुजू की जरूरत नहीं, और वीक गुसल उसको कहते हैं कि गुसल करो वुजू करना पड़ेगा। आज की रात का गुसल वीक गुसल है, लेकिन कल यानी ईद के दिन का गुसल जो फजर के बाद से किसी वक्त भी आप कर सकते हैं, लेकिन बेटर यह है कि फजर की नमाज और ईद की नमाज के बीच में करें। ऑथेंटिक गुसल है, अगर आप चाहें तो बगैर वुजू के भी नमाज पढ़ सकते हैं, आगाह सिस्तानी और आगाह खुई वाली, नॉट आगाह खामेनाई, उनके यहां तो बहरहाल वुजू वाजिब। और गुसल की एक दुआ भी है लेकिन वो नहीं बता रहा हूं, जिसका खुलासा सारे गुनाह माफ, जैसा जिस्म पाक करें इस तरह रूह पाक होनी चाहिए। तीसरी चीज जो कल का मसला आता है गुसल के बाद, वो ये बता रहा कि इस्लाम की निगाह में रमजान आदत नहीं होना चाहिए। 30 दिन ये दुआ पढ़ी स्टॉप, 30 रातों को आपने इमाम जमाना को दुआ इब्तिदा में पुकारा स्टॉप। कल के दिन हाईली रिकमेंडेड है कि पहले घर में कुछ खाइए और उसके बाद नमाज के लिए आइए। अच्छा, बकरीद के अंदर बिल्कुल रिवर्स है, बकरीद में ये फजर से लेके नमाज तक कुछ ना खाइए, नमाज के बाद जाके खाइए, क्योंकि बकरीद में आप रोजे नहीं रख रहे हैं कि वो हैबिट में आ गया। अब यहां आपने 30 दिन रोजे रखे, कल आप सहरी के टाइम पर नहीं फजर के बाद, हैबिट तो है ना कि फजर का टाइम हो गया कुछ नहीं खाना पीना, कल इंतहाई स्ट्रांगली और हाईली रिकमेंडेड है कि नमाज पे आने से पहले कुछ खजूर सही लेकिन आदमी खाली पेट ना आए, कुछ खा के आए और फिर नमाज पढ़। नमाज खुद एक बहुत अहम मुस्तहब अमल। तो कल फजर के बाद तकबीर नंबर दो, फजर से लेकर बेहतर है कि नमाज तक गुस्ल। नंबर तीन, कुछ खाना और फिर यहां पे आना। नंबर चार, फितरा, लेकिन वो तो आप सुन चुके हैं कि वो उससे पहले भी दे सकते हैं, आधी रात से ऑनलाइन भी दे सकते हैं जहां फैसिलिटी। नंबर पांच, नमाज ईद। नंबर छह और नंबर सात, ये दो इमाम को याद करना, दुआएं नुजबा। जुमला कह रहा हूं जो कल के खुतबे में मजीद वजाहत होगी, आज की तकरीर खत्म, आपको कल सुबह नमाज के लिए भी आना। और वो ये है कि दुआएं नुजबा का खुलासा है कि हमारी कोई ईद ईद नहीं, क्योंकि हमारा आका, हमारा मौला, हमारा वाली, हमारा सरपरस हमारी आंखों से पिन्हा। इमाम जमाना के जुहूर के अदर बेनिफिट्स अपनी जगह, खाली यही बात कि हेड ऑफ द फैमिली आंखों के सामने नहीं। पूजा करें किसी घर वाले से, जब ईद का दिन आता है कोई बहुत प्यारा कहीं सफर में गया हो बहुत याद आता है उसे, काश वो भी हमारे साथ खुशियों में शरीक होता, मजा आ जाता। अब बड़े जो बच्चे होते हैं 14 साल 15 साल 16 साल, उनको पेरेंट्स और खासतौर पर बाप जो है ना बहुत बुरा लगता, क्योंकि हर चीज पे वो टोकता है, रोकता है, एतराज करता, और आधे एतराजात उसके रिलीजियस होते हैं, आधे उसके कल्चरल बैकग्राउंड और जनरेशन गैप की वजह से होते हैं, नामाकूल एतराज, बेकार एतराज। लेकिन छोटे बच्चों को बाप बहुत याद आता है, ईद के दिन ईदी भी मिलेगी, गले भी मिलेंगे, किस भी करेंगे, मोहब्बत होती। हम छोटे बच्चे, हमको आज अपना इमाम वो बहुत याद आ रहा कि इतनी बड़ी खुशी, हमारा हेड ऑफ द फैमिली हमारी आंखों से गायब है, दुआएं दो सुबह, जो कल 7 बजे है, पहले दुआ है फिर नमाज। लेकिन बहुत इंपॉर्टेंट है ये ईद का मैसेज, और सातवां तो जो मैं हमेशा याद दिलाता हूं, ना इस्लाम में ईद होती, ना बकरीद होती, ना रोजे होते, ना नमाज होती, ना तौहीद होती, अगर करबला में हुसैन अपने अकबर को और असगर को कुर्बान ना करते। तो जहां से आज की तकरीर शुरू हुई, वो सवाल जवाब नहीं तकरीर, मन लम यशकुर नास लम यशकुर इल्ला, जो आम इंसानों का शुक्र अदा ना करे वो अल्लाह का शुक्र कैसे अदा करे, जो हुसैन जैसे मोहसिन का शुक्र अदा ना करे ईद के दिन, वो कैसे अल्लाह का शुक्र अदा करेगा। तो ज़ियारत इमाम मसलू, ये सात चीजें बहुत अहम, मगर ये सात चीजों में से पांच चीजें मुस्तहब, करेंगे तो सवाब है, ना करें तो कोई हरज नहीं। तकबीर, गुस्ल, दुआए नुतबा और ज़ियारत इमाम और कुछ खाना, पांच चीजें मुस्तहब है, बहुत सवाब है। छठी चीज वाजिब है फितरा, पूरा रमजान के रोजे रुके हुए हैं, फितरे का इंतजार कर रहे हैं, स्टैंप लगे तो ही आगे बढ़े। सातवीं चीज अजीब चीज, पांच चीजें मुस्ताहब हैं, حلال و محمد حلال الى یوم القیامہ و حرام ہو حرام. جو رسول لے کر آ گئے جو حلال ہے تو قیامت تک حلال, جو حرام ہے قیامت تک حرام. ٹھیک ہے نا؟ لیکن یہ سات چیزیں جو عید کے دن بتائی گئی, پانچ چیزیں رسول نے مستحب کیا قیامت تک مستحب رہیں گی, چھٹی چیز رسول نے واجب کیا قیامت تک واجب رہے گی, ساتویں چیز رسول نے واجب کی ہے لیکن مستحب ہے فی الحال پھر واجب ہونے والی, ساتویں بڑی عجیب چیز ہے آدھی واجب آدھی مستحب. رسول واجب کر گئے, اماموں کے زمانے میں واجب رہی, غیبت میں مستحب ہو گئی, ظہور کے بعد پھر واجب ہوگی, وہ ہے نماز عید. ساتھ میں ہمارے ہاں سب سے اہم نماز عید ہوتی, نماز عید اٹسیلف ایک میسج ہے کہ امام کسے کہتے ہیں. اتنی اہم نماز عید امام زمانہ کی خاطر انتظار کر رہی ہے وہ آئے تو میں واجب بنوں. غیبت میں جا کے یہ اتنی اہم نماز, جو مسلمان کوئی نماز نہیں پڑھتا وہ بھی عید کی نماز پڑھ لیتا, لیکن وہ رکی بھی ہے امام کے انتظار. خالی آپ ندبہ نہیں کر رہے, نماز امام کا انتظار کر رہی, خود یہ نماز عید کا مستحب ہونا بتا رہا. خالی مستحب نہیں ہے, ظہور کے بعد واجب ہونے جا رہی. بلکہ بہت سے مراجع تو کہتے ہیں کہ غیبت میں آپ نماز عید پڑھ نہیں سکتے. میں نے اس لیے کان میں مسئلہ ڈال دیا کہ بات کا کوئی مرضی آ جائے کیونکہ نہ کہیں ہم نے آج تک نہیں سنا. یہاں تو خالی مستحب نماز عید ایک دن آگے پیچھے ہو جائے چاند کی وجہ سے تو مجتہدین کی سات پشتوں کو ہم گالیاں دے دیتے ہیں, وہاں تو یہ کوئی آگے کہہ سکتا ہے عید کی نماز پڑھ ہی نہیں سکتے. جب آغا محسن حکیم نے کہا تھا جمعے کی نماز پڑھ ہی نہیں سکتے, کتنا ہنگامہ کھڑا در میں ہوا تھا. مجھے یاد ہے بلکہ پہلے تو شیخ محمد حسین کاشف الخطا نے کہا امامہ اتارنے کے لیے لوگ کھڑا در کے دوڑے تھے, اتنے بڑے مرجے کے فتوا ہے یہ نماز عید کر. اب آج مہاراجے نے کہا کہ آپ پڑھ سکتے لیکن جماعت کے ساتھ نہیں پڑھ سکتے, فرادا کے ساتھ پڑھیں گے. امام خمینی کا یہ نظریہ احتیاط واجب پر رجوع ہم لوگ کراتے تھے. غیبت میں آپ نماز عید پڑھ ہی نہیں سکتے جماعت کے ساتھ, آپ تو خالی چاند کو رو رہے ہیں کہ جس میں صرف ایک دن کا فرق پڑ رہا, پوری نماز ہی غائب ہو گئی, کٹ گئی, کیا گزرے گی مومنین کرام پر. لیکن یہ نماز عید یہ طے شدہ بات ہے کہ غیبت میں واجب نہیں, اور یہ واجب تھی اور واجب ہونے والی ہے. اس کے اندر کتنا واضح میسج کہ امام زمانہ کی غیبت اتنی بڑی ٹریجڈی ہے اسلام کے لیے, اتنا بڑا غم ہے مومن کے لیے, نماز تک امام کا انتظار کر رہی اور امام نہیں آ رہے ہیں, پھر بھی نہیں آ رہے. کیوں؟ ہم امام کے لیے تیار نہیں. بہت مختصر آج میں بات اس لیے کر رہا ہوں کہ یہ مختصر بات کرتے کرتے میں نے آپ کے ڈیڑھ گھنٹے کو لیا, سوا گھنٹہ لیا, ڈیڑھ نہیں ہو جائے گا, ڈیڑھ ہو جائے گا, سوا گھنٹہ ابھی تک میں نے لیا. بہت مختصر بات, کچھ چیزیں ایسی ہوتی ہیں جو لاجک سے سمجھ میں نہیں آتی. لاجک ہے اپنی جگہ 2+2=4, کچھ چیزیں لاجک سے باہر ہوتی ہیں. ان میں سے ایک چیز ہے جو ابھی میں بتانے جا رہا ہوں, اور وہ یہ کہ بہرحال آپ یہاں پہ کوئی فریشنر کا اسپرے کریں خوشبو پھیل جائے, لاجک. کوئی بہت ہی بدبو والی چیز یہاں پہ آ جائے, کوئی مرا ہوا سڑا ہوا جانور, کوئی روٹن قسم کا کھانا, ایک بو پھیل جائے, لاجک. سورس نظر آ رہا ہے تو اس کے ایفیکٹ بھی نظر آ رہے ہیں. پنکھا یہ ایسی چلا دے ذرا سی ٹھنڈک آ جائے, کوئی ہیٹر آن کر دے ذرا سی گرمی آ جائے گی, لاجک. اسلام میں ایک چیز ہے برکت, جو اس دنیا کے لیے بیکار ہے, جو ہر چیز آنکھ سے دیکھتا ہے, جو آنکھ سے دیکھیں گے وہی ہم مانتے ہیں, جو کان سے سنیں گے وہی مانتے ہیں. جبکہ اس انسان کو پتا ہے مکھی کی آنکھ تمہاری آنکھ سے بہتر ہے, بلی رات میں دیکھ سکتی ہے تم نہیں دیکھ سکتے, کتے کے کان تمہارے کان سے بہتر ہے, کچھ آوازیں کتے سن لیتے تم نہیں سن سکتے, لیکن پھر بھی ہر جگہ عقل چلاتا ہے. ایک چیز ہوتی ہے برکت. برکت خود ایک چیز ہے کہ اگر یہاں سے اس وقت کوئی امام گزر جائے, خالی ان کا یہاں سے گزر جانا اتنی برکتیں لے کے آتا. ہو سکتا ہے لاجک والے بچے بچیاں کہیں نہیں مولانا ہماری سمجھ میں نہیں آ رہا. رسول اللہ کا سب سے بڑا معجزہ یہ تھا, جہاں سے گزرتے تھے زمین جو تھی گرین ہو جاتی, درخت جو سوکھے ہوتے تھے اس میں پھل آ جاتے تھے, موسم نہیں ہے لیکن پلانٹ کے اندر پھول لگ جاتے تھے, گرمی ہے تو بادل آ جاتا. جناب خدیجہ طاہرہ نے رسول کو جو شادی کی آفر کی تو اپنے گھر کی چھت سے دیکھا رسول آ رہے کیا ہو رہا, اور یہ تو بہت بات کی چیز ہے. جب رسول خدا کو بچپنے میں جناب آمینہ نرسنگ کے لیے لے کے گئی تو آپ کو معلوم ہے کہ جب جناب آمینہ مدینے آ رہی تھی ये पूरा कबीला 60 ट्रेवल करता था, तो पूरे कबीले को उनसे कंप्लेन थी। जब वो वापस जा रही थी तब भी पूरे कबीले को कंप्लेन थी, लेकिन डिफरेंट टाइप। जनाब आमिना के घर में बड़ी खुरबत थी, उनकी सवारी ऊंटनी जो थी ना बहुत ही वीक और कमजोर थी, बच्चों को खाने को ना मिले तो उनको कहां से मिलेगा, उसकी स्पीड बहुत स्लो थी। पूरा कबीला चल रहा है कंप्लेन करते हुए कि हलीमा तुम्हारी वजह से हमें इतना लेट हो रहा है। अब गाड़ियों में जाते हैं तो बहुत सारी अच्छी अच्छी गाड़ियां हैं सबकी, एक साहब की बहुत पुरानी गाड़ी, हजरत आदम ने उसमें ट्रेवल किया था, इतनी वो वाली गाड़ी है, खैर उसकी बड़ी वैल्यू होगी तो एंटीक में आ जाएगी, लेकिन कुछ गाड़ियां ऐसी होती है। मैंने भी कराची में कई उलमा की गाड़ियों को रीगल के अंदर और खालादर में धक्के भी लगाए हैं, वो एक बचपने का जमाना था। तो खुलासा ये कि अब जाना उसके साथ है, वो आपका साथी पूरा रास्ता कंप्लेन करेंगे, आप लोगों की गाड़ियां अच्छी हैं, आपकी ड्राइविंग फास्ट है, वो नहीं आपका साथ दे पा रहा, पूरा कबीला कंप्लेन कर रहा। लेकिन फर्क है 21st सेंचुरी में आप उसको छोड़ के चले जाएंगे, लेकिन उस जमाने में मोहब्बत थी। वापिस आ रहे हैं जनाबे हलीमा, अब ये सब क्यों गए थे मक्के से बच्चों को लेने, हर औरत एक बच्चे को लेके आई, इसका उसको बेबी सिटिंग पैसे मिले। जनाब हलीमा को रसूल खुदा वापसी के अंदर वही काफिला है, वही सवारी, पूरे कबीले को कंप्लेन, इतना तेज दौड़ी जा रही है हलीमा सादिया की उठनी, कि कबीला कह रहा है कि हमारे ऊंट तुम्हारा साथ नहीं दे पा रहे, क्या अपनी ऊंटनी को खिला दिया है कि वो हवा की रफ्तार से चल रही है। वही ऊंटनी है, वही चलाने वाली हलीमा। फर्क पड़ा जब रसूल इस ऊंटनी पे आ गए तो दुनिया की सबसे कमजोर ऊंटनी, पैगंबर के 4 साल की एज है, बरकत ऐसी है कि ये इतनी तेज हो गई, ये इतनी जवान और सेहतमंद हो गई, ये रसूल के कदमों की बरकत। रसूल और इमाम का कहीं पे आ जाना, खुशकिस्मत है वो मोमिन। अब ये मैं इसको लॉजिक से नहीं समझा सकता कि भाई वो आ गए तो क्या होगा, जो रसूल और इमाम के स्टेटस को जानता, उनको कहीं आके दुआ नहीं करना, खाली उनका कहीं से पास हो जाना, ग्रीनरी आ जाएगी, बादल आ जाएगा, गर्मी खत्म हो जाएगी, प्रॉब्लम दूर हो जाएंगे, वीकनेस जाएगी। और रसूल और इमाम कहां आते हैं, वन ऑफ द मोस्ट इंपॉर्टेंट फैक्टर रसूल को बुलाने का, वो है मजलिस। अब यहां दो सवालों का जवाब आ गया। पहला सवाल, इमामबाड़े की मजलिस बेटर है कि घर? इमामबाड़े की बेटर है, ज्यादा लोगों को सुनने को मिलेगा, लेकिन एटलीस्ट अपने घर में साल में एक मजलिस रखिए, ये फिकही मसला नहीं है, ये बरकत की बात। इमाम आपके घर में आएंगे, कन्फर्म बात है, जहां मजलिस होती है वहां कोई जाए कि ना जाए फातिमा जरूर जाती है, और जहां फातिमा जाती है वहां उनका कोई साथ दे के ना दे उनके सारे मासूम बेटे जरूर आते हैं। ये घर की मजलिसों के लिए कह रहा हूं, इसलिए कि वेस्ट के अंदर ये बड़ी खराबी हो गई है कि अपने बच्चों को हमने डबल लाइफ का आदी बना दिया। इमामबाड़े की अलग जिंदगी होती है, घर की अलग होती है। घर में हर गुनाह हो रहा है, इमामबाड़े में हर नेकी हो रही है। अब पूरा इमामबाड़ा आप घर में नहीं ले जा सकते, एटलीस्ट मजलिस का सिलसिला रखिए, आपको बरकत मिलेगी, आपकी औलाद को पता चलेगा कि स्कार्फ खाली इमामबाड़े में नहीं पहना जाता, घर में भी पहना जाता। ये पूरा एक टॉपिक है मेरा इस साल का, लंदन का इस्लामिक सेंटर का, चेलुम का अशरा, 10 मजलिसें इस उनवान पे। लेकिन इसमें एक दूसरी बात भी आ गई, और वो बात जो है ना आधी आई, आज 10 दिन के बाद भी बात आधी आई, 12 दिन हो गए बल्कि, 13 दिन हो गए बल्कि, फिर भी आधी आई, कि अगर ये पार्टीशन रखना है तो बच्चियां कहती है वाई फिर इमामबाड़े में आए क्यों, इंटरनेट पर हर चीज मिल जाती है, हम अपने घर में आराम से बैठ के क्यों ना सुने। अब जहां पे आके ये बच्ची बैठी है, ये वो जगह है कि जहां इस वक्त कहीं पे मासूमीन बैठे हुए, इट सेल्फ उनका प्रेजेंस जो है ना बरकत लेके आ रहा, चाहे हम उनको देख रहे हो चाहे ना देख रहे, इसके इफेक्ट आपकी आइंदा जिंदगी में पड़ेंगे। दो बच्चे एक जैसी मेहनत करते हैं, कामयाब हो जाता है, एक नाकाम होता है, एग्जाम कामयाब होने वाले ने कोई ऐसा काम कर लिया, अभी बात आखिरत की नहीं है, दुनिया की, उसको बरकत मिली। दो आदमियों ने एक जैसा, दो स्टूडेंट्स ने एक जैसा एग्जाम पास किया, एक को जॉब मिल गया, एक को नहीं मिला। हर जगह लॉजिक नहीं चलती है, बरकत एक ऐसी चीज जो वो स्प्रे आपको नजर आता है, किसी ने स्प्रे किया, खुशबू आपने सूंघी, कहा हाँ ये स्प्रे करके गया, बरकत आपको अभी नजर नहीं आ रही, वो आपको मिलेगी नेक्स्ट वीक, वो आपको मिलेगी नेक्स्ट ईयर, वो आपको मिलेगी आपके बिजनेस के अंदर, यहां नहीं मिलेगी। लेकिन पार्टीशन हो के ना हो, अभी सवाल का दूसरा हिस्सा है कि अगर पार्टीशन है तो वाय हम आए क्यों, इसलिए आओ कि जहां पे तुम आ रही है, यहां पे फातिमा आ रही है, यहां पे मासूमीन आ रहे हैं, यहां पे इमाम जमाना आ रहे हैं। अब ये सवाल के पार्टीशन रखे क्यों, ये पार्ट वन। ये कल आ जाएगा शायद अब वो शायद, लेकिन इस पार्ट टू कि अगर पार्टीशन रखे तो हमारा बच्चा बच्ची कहता हम अपने बेडरूम के कमरे में आराम से बैठकर इंटरनेट पे यही चीज क्यों ना सुने। इंटरनेट पे तुम्हें तकरीर सुनेगी मिलेगी, बरकत नहीं मिलेगी, बरकत नहीं मिलेगी। बरकत उस मजमे में आके बैठो, नमाज फरादा से जमात का सवाब ज्यादा, घर की नमाज से मस्जिद का सवाब ज्यादा। और कैसेट के अंदर तिलावत कुरान सुनने से लाइव तिलावत कुरान का सवाब ज्यादा। और घर में मजलिस सुनने में मजलिस का मैटर मिलेगा, यहां पर मैटर मिलेगा प्लस बरकत मिलेगी। क्यों? बस आज शब ईद है और मैं ये जुमले हमेशा पढ़ता हूं। बस बहुत मैंने आपका टाइम लिया, आप सबका शुक्रिया अमीर साहब ने अदा किया, मैं भी उनका भी शुक्रिया अदा करूं और आप लोगों का भी। वाकई मुझे मालूम है दुनिया में कहीं भी मैं अगर 23 रमजान के बाद 1 घंटे और 5 मिनट की मजलिस भी पढ़ता, मैं होता और माइक ठीक करने वाला होता और कोई नहीं होता। मालूम है मुझे, मैं पहुंचूंगा, बहुत तजुर्बा है मुझे। आप हजरात मोहब्बत से मैंने नाजायज फायदा उठाया, आप आए और मैं तकरीर को लंबा करता गया, लेकिन सिर्फ मेरी एक मजबूरी का ख्याल कीजिएगा। ये सवाल इतने आ गए थे, अगर ये सवाल जवाब को आज और कल यस्टरडे काट दें आप तो तकरीर मेरी 45 मिनट ही है, लेकिन ये भी बहुत जरूरी था लोगों की इस्लाम से मोहब्बत। मगर इमाम का आना, अरे भाई इमाम का आना तो वो चीज है कि अगर हमको पता चल जाए कि $1 मिलियन हम खर्च करें तो इमाम आएंगे, हम इसके लिए तैयार हों। सियासी पार्टियां फंड रेजिंग करती हैं खाली एक टेबल पे जाके बैठने के लिए कि इसमें प्रेसिडेंट साहब आ रहे हैं, कितने हजार डॉलर लोग देने को तैयार। आपके घर में इस कायनात का प्रेसिडेंट आ रहा है, आपके घर में इस कायनात का हाकिम आ रहा, बगैर कुछ खर्च किए हुए सिर्फ आपको घर से यहां तक आ जाए। फंड रेजिंग डिनर्स में टेबल क्या चेयर लोग देते हैं हजारों डॉलर खर्च करके, या सिर्फ घर से यहां तक आके बैठना। और कैसे हम इतने यकीन के साथ कह रहे हैं, इस यकीन के साथ कह रहे हैं कि जो रिवायत, और इसी में ये मैसेज भी है कि हमारी ईद बहुत अहम ईद का दिन है, अल्लाह ने हुक्म दिया सेलिब्रेट करो क्योंकि तुमने अल्लाह की 1 महीने खिदमत की। वो कहता जाओ आज खुशी मनाओ, लेकिन ये खुशी के साथ तसव्वुर ज़हन में रखना। ये चौथे इमाम के शागिर्द इमाम ज़ुहरी, बहुत बड़ा चौथे इमाम से उनकी ख्वाहिश कि कभी मेरे उस्ताद मेरे घर में आए, इमाम मना करते। ओकेजन बनते हैं बुलाने के, बुलाने जाते हैं, इमाम ओकेजन पे भी मना करते। अपनी शादी के ओकेजन में बुलाता है आदमी, इमाम मना करते। घर खरीदा ये ओकेजन होता है मोमिनीन को बुलाने, मना कर। शादी के बाद औलाद हुई, बेटा पैदा हुआ, उसका जश्न मनाया। 5 जगहों पे इस्लाम ने वलीमा रखा है, उसमें से एक है औलाद की पैदाइश। इमाम को बुलाया, इमाम ने मना कर। बेटा बड़ा हो गया, अब उसकी शादी हुई, इमाम को बुलाया, इमाम ने मना कर। सिर्फ पेरेंट्स समझ पाएंगे साइकोलॉजी, अपनी खुशी से फिर आदमी को औलाद की खुशी ज्यादा लगती। इनकी शादी में इमाम ना आए तो इतना शौक नहीं पहुंचा, बेटे की शादी में नहीं आ रहा, तड़प के कहा मौला मैं अब तक कितने ओकेजन पे बुला चुका हूं, आप नहीं आए तो इमाम ने कहा करबला के बाद अब हम खुशियों में नहीं जाते हैं, आफ्टर करबला हमारे घर से खुशियों में शरीक होने का रवाज चला गया। कल हमारी और आपकी बहुत बड़ी खुशी, ये इमाम का एहसान है, कहा कि ये वाली खुशी में हम तुम्हारे साथ शरीक हों, अगर कि हम करबला के बाद किसी खुशी में शरीक नहीं होते। तो एक लॉजिकल सवाल था कि मौला फिर अगर कोई आपको इनवाइट करना चाहे तो क्या तरीका, खुशियों में तो आप आते नहीं है, दावतों में तो आप आते नहीं। कहा मेरे बाबा की एक मजलिस रख लो, इसी वजह से आज मसाए पड़ रहा हूं कि इतने दिन हमने मासूमीन को बुलाया, आज क्यों महरूम हो जाए। बाद लोगों को अजीब लगते हैं शब ईद के मसाए, जो जियारत शब ईद रिकमेंडेड उसके अंदर मसाइब की जुमले, या कतील अल अबरात व या फिर अल कुरबात, ऐसे कत्ल होने वाले कि करबला के मैदान में आपका लाशा पड़ा रहा, दुनिया सबसे ज्यादा इबरत का मंजर, आए मुसीबतों में गिरफ्तार। ये जुमले हैं अरबी में तो आपको इतना शौक नहीं लगेगा, मैं उर्दू में कह रहा हूं तो मौलाना ने आज मजलिस पढ़ दी, इसलिए कि पूरा रमजान जब मासूमीन हमारे पास आए तो आज क्यों ना, कल हम खुशियां मनाएंगे या अभी घर जाके खुशियां मनाएंगे तो इमाम कहेंगे तुमने हमारा ख्याल किया, अब हम तुम्हारा ख्याल कर। कहा कि बस मेरे बाबा की मजलिस कर लो, मजलिस हो गई। मशहूर रिवायत है, मैं बहुत स्ट्रेस दे के पढ़ भी नहीं रहा, मजलिस का अनाउंसमेंट हो गया, पूरा मदीना आ गया। अब जोहरी निकले कि जाके जो असल चीफ गेस्ट है उनको लेकर, دیکھا امام تو دروازے پہ کھڑے, مولا میں تو آپ کو لینے جا رہا تھا. یہ جملہ تھا جس نے روایت کو ہمارے اور آپ کے لیے بنا دی. یہ والا امام کا ریپلائی, مولا میں لینے جا رہا ہوں, ریپلائی دیا جہاں میرے بابا کا ذکر ہو, ضرورت نہیں ہے کہ کوئی مجھے انوائٹ کرے یا لینے جائے, میں خود سے وہاں پہ آتا ہوں. اگر پارٹیشن لگا ہے پھر بھی امام یہاں پہ آ رہے ہیں, یہ گھر کی انٹرنیٹ اور سی ڈی کی مجلس سے کتنا بہتر. ہم خرما و ہم ثواب. جو مجلس کا میٹر آپ کو گھر میں ملے گا وہ بھی مل رہا ہے, ساتھ میں امام بھی مل رہا ہے. لا کے بٹھایا ممبر کے قریب, چوتھے امام کو لا کے بٹھایا. مجلس شروع ہوئی, چونکہ کربلا کا واقعہ بھی نیا نیا, اتنا ماتم اتنا غم. میں اپنے انداز سے نہیں پڑھ رہا کہ مصائب اس طرح سے نہیں پڑھ رہا جو مصائب کا طریقہ, لیکن بہرحال میسج مجلس ختم ہوئی. جو ہوسٹ ہے ظاہری وہ امام کے قریب آئے کہ ابھی تک تو موقع ہی نہیں ملا امام سے بات کرنے. دیکھا امام وہاں نہیں, اب امام کا سرچ شروع ہوا. دیکھا جہاں آنے والوں کے جوتے ہیں وہاں پہ امام بے ہوشی کے عالم میں پڑے, پانی چھڑکا. امام نے آنکھیں کھولی, زہری نے ہاتھ جوڑ دیا, مولا یہ آپ کی پوزیشن نہیں, آپ کو یہاں تخت پہ بیٹھنا ہے, آپ وہاں کیوں چلے گئے؟ بس یہ جملہ تھا جو میری مجلس جہاں سے شروع ہوئی, مصائب جہاں سے شروع ہوئی. کہا جیسے ہی ذاکر نے میرے بابا کے مصائب پڑھے, میں نے دیکھا جنت سے اتر کے میری دادی فاطمہ آ رہی اور وہاں آ کے بیٹھی ہیں کہ جہاں پہ آنے والوں نے جوتے اتارے, اور خالی آ کے بیٹھی نہیں ہے, ہاتھ پھیلا کے دعا دے رہی ہیں, خدا بندہ یہ میرے لال کے ماتم کرنے والے. جب میرا لال مارا گیا تو اس کا نانا دنیا میں نہ تھا, اس کا بابا دنیا میں نہ تھا, اس کی ماں دنیا میں نہ تھی, یہ ہے جو میرے لال کا ماتم کر کے اس کی سفیدہ بچھا رہے ہیں, میں ان کے حق میں دعا کر رہی ہوں. دادی کو دیکھ کے میں بھی وہاں بیٹھ گئی. ہمیں اور آپ کو دعائیں فاطمہ زہرا ملے, ہماری ساری دعائیں ایک طرف, فاطمہ کا ایک جملہ ہمارے حق میں ایک طرف, پورے شب قدر کے اعمال ہمارے وہ بینیفٹ نہیں لائیں گے, یہ شہزادی کا ایک جملہ ہمارے لیے بینیفٹ لائیں گے, پورے ماہ رمضان کے 30 دن کے روزے اور اعمال وہ بینیفٹ نہیں لائیں گے, شہزادی کا ایک جملہ. اور شہزادی کا یہ جملہ وہی ملے گا جہاں مجلس, مجلس اسے کہتے ہیں جہاں پڑھنے والا پڑھ رہا ہو اور مومنین اور مومنات جمع ہو. تو گھر میں بھی ہونا چاہیے, سال میں ایٹ لیسٹ ایک مرتبہ شہزادی کے قدم وہاں پہنچے, اور امام باڑے میں بھی پارٹیشن ہو تب بھی آئیے, اپنا بینیفٹ سمجھ کے آئیے کہ ایگزام میں آپ کو برکت ملے گی, جاب میں آپ کو برکت ملے گی, آپ کی اپنی دنیاوی زندگی میں برکت ملے گی. لفظ یاد رکھیے, نعمتیں رحمتیں قیامت کی ہوتی ہے, برکتیں دنیا کی, یہ اس پارٹیشن سے ملتی. لیکن اب یہ ہے کیوں, وہ اس کا جواب بعد میں آئے گا. تو اے خدا تجھے واسطہ اس ماہ مبارک رمضان کے اس آخری ذکر کا, اگرچہ آج شب عید آ گئی, اس ماہ مبارک رمضان میں ہم نے جتنی عبادتیں کی, ہم گناہگار ہیں, ہم سے یقیناً ہر عبادت میں غلطی کی ہو گئی ہوگی. تجھے واسطہ دعائے فاطمہ زہرا کا, تجھے واسطہ ذکر آقا حسین, ماہ رمضان کی ہماری ساری غلطیوں کو معاف فرما, اور اس کا بہترین اجر ہمیں عطا فرما, ہمارے ان اعمال کو قبول فرما. ولا تجلنا آخر العہد من صیامنا, اے خدا یہ ہمارا رمضان آخری نہ ہو, اور اگر کسی کا آخری رمضان ہو تو اس ساری برکتیں دے کے اسے بھیجنا, خالی ہاتھ اس دنیا سے نہ جا. پروردگار صاحبان ایمان, جو پورا مہینہ اور خصوصیت کے ساتھ لاسٹ ویک شب قدر کے بعد اتنا ریگولر اتنی دیر تک آتے رہے, ان کو, ان کے گھروں کو, ان کے گھر والوں کو, ان کی اولادوں کو, ان کے روزی کے ذریعوں کو, ہر آفت, ہر مصیبت, ہر پریشانی سے بچاؤ. ہماری تمام دعائیں, تمام حاجتیں, تمام مرادیں قبول فرما. خدا بندہ ہمارے تمام مرحومین کی مغفرت فرما, خاص طور پر افطاری کے اسپانسر کرنے والے, آج بھی اگر اسپانسر تھا تو خدا بندہ ان کی ساری دعائیں بھی قبول فرما, ان کے خاندان کے تمام مرحومین کی مغفرت فرما. پورا رمضان جن والنٹیئرز نے اتنی محنتیں کی ہیں, جو مومنین یہاں پہ آئے, جو بانیان درس ہیں, خدا بندہ ان کو اس کا اجر عظیم عطا فرما. دنیا میں ہم آج تو عید منا رہے ہیں, جہاں جہاں مومنین آج بھی عید منانے کے قابل نہیں, پارا چنار کے مومنین, ڈی آئی خان کے مومنین, عراق میں پتہ نہیں کس شہر میں کیا گزر رہی ہے, لبنان بھی دشمنوں کی آنکھ میں کھٹک رہا ہے, اور ایران کا اسلامی انقلاب بھی. پروردگار ان تمام دشمنان اسلام اور دشمنان اہل بیت کو نیست و نابود فرما, ہر مومن اور مومنہ کو حج بیت اللہ اور زیارات چاردہ موسمین کا شرف عطا فرما. خداوند آج کی رات پہلی شوال کی رات ہے, کل پہلی شوال کا دن ہے, ٹھیک ایک ہفتے کے بعد آج شوال کو جنت البقیع کے روضے توڑے گئے تھے. جنت البقیع کی ٹوٹی ہوئی قبریں, جن میں شہزادی کی ایک قبر بھی مشہور ہے, ان کی تعمیر نو کے اسباب فراہم فرما. اور ہماری سب سے بڑی دعا پروردگارا, ہماری عید پھیکی عید, نامکمل عید ہے, غمگین عید ہے, ہماری عید کی خوشیوں کو مکمل کرنے اور اپنے اسلام کو ساری دنیا میں نافذ دیکھنے کے لیے اپنی آخری حجت امام زمانہ کے ظہور میں تاجیل فرما. ایک آخری دعا میں ہمیشہ الگ سے کرتا ہوں, بیمار بہت سارے لوگ یہاں ایرے کے اندر بھی ایسے ہیں جن کے کچھ پرابلم, ایک بچی کا ایک مسئلہ, ایک مومن کی نمازوں کا مسئلہ, ایک لیور ٹرانسپلانٹ کا جو کیس چل رہا تھا, اس کے علاوہ بھی کچھ. خدا بندہ جن جن نے التماس دعا کے لیے کہا ان کو خاص طور پر, اور ہر بیمار مومن اور مومنہ کو شفا کاملہ عطا فرما. ربنا تقبل منا انک انت السمیع العلیم. عید مبارک بھی آپ کو, لیکن یہ باقی بات انشاءاللہ کل عید کی نماز کے خطبے میں بیان کی جائے گی. زیارت. السلام علیکم.